कार्यक्रम खुल्ला मंचमा हामी उपस्थित भइसकेका छौं। मध्याहको 12 बजिसकेको छ, 3 बजेसम्म तपाईँको साथमा हामी रहनेछौ आज पनि सधैँ जस्तो। आज हामी कार्यक्रम खुल्ला मंचमा म छु दुर्गा कार्की
अनि म प्रमिला मानन्धर, अनि आज प्रविधिमा सहयोग गरिरहनु भएको छ सहकर्मी प्रवीण श्रेष्ठले।
हामीले खास गरी काठमाडौँ उपत्यकामा रहेका सार्वजनिक खुल्ला ठाउँका बारेमा कुराकानी गर्दै आएका छौं प्रत्येक मंगलबार यो लगभग 12 साढे 1 सम्मको हाराहारीसम्म, र यो कार्यक्रमका लागि हामीसँग सहकार्य गरिरहेको छ
इन्टरएक्टिभ म्यापिङ प्रोजेक्ट आईम्याप, फोर्ड फाउण्डेशन, सोशियल साइन्स बहाय यी तीन संस्थाहरूसँगको सहकार्यमा हामीले यो खुल्ला स्थानहरूबारेको बहस चलाउँदै आएका हौं हरेक मंगलबार।
तर आज हामी अलि पर जाँदैछौ काठमाडौँबाट,
काठमाडौँबाट पर जाँदैछौ तर सन्दर्भ फेरि काठमाडौँमै जोडेका छौं। किन भन्दाखेरि हामी अब कुरा गर्छौं त्रिशुलीको, र एउटा यो कार्यक्रम भएको थियो, कार्यक्रम भन्दा पनि राफ्टिङ महोत्सव भएको थियो। नारा भन्ने एउटा संस्था छ नि, नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्ट्स, नारा 24 वर्ष पुगेको उपलक्ष्यमा एउटा कार्यक्रम गरेको थियो, कार्यक्रम भन्दा पनि महोत्सवको आयोजना गरेको थियो, राफ्टिङ महोत्सव। अनि बेल्खु यो त्रिशुली नदी किनाराको बेल्खुबाट गएर मलेखु सम्मको राफ्टिङको यात्रा तय गरिएको थियो। त्यो बेलामा धेरै रमाइलो पनि त्यहाँ भयो, तर सन्दर्भ कसरी जोडिएको थियो त त्यो बेलामा काठमाडौँसँग भन्दाखेरि, अहिले हामीले बागमतीको अवस्था देखिरहेका छौं कस्तो छ भनेर। हामीले लाख हात खुट्टा टाउको के चलाउनु पर्ने सब चलाइरहेका छौं, तर बागमतीको स्वरूप परिवर्तनमा खासै केही उपलब्धि हासिल गर्न सकिरहेका छैनौं। यही बेलामा त्रिशुली पनि कतै बागमतीकै बाटोमा हिँडिरहेको छ कि भन्ने शंका उब्जन थालेको छ। कारण के होला भन्नुहोस् न?
एकदमै जहाँ पाए फोहोरहरू बालुवा झिक्नेदेखि लिएर गिटीको लागि ढुङ्गाहरू निकाल्नेदेखि लिएर सबै त्यो नदीहरूमा, त्रिशुलीको मात्रै होइन अधिकांश हाम्रा धेरै नदी खोला नाला नदीहरूमा यस्तो खालको समस्या देखिएको छ। र अहिले अनि हामी जोड्न पनि खोज्दैछौ काठमाडौँमा समेत त्यस्तो खालको समस्या, बालुवा झिक्ने समस्या त मनोहरमा पनि हो, बागमतीमै पनि छ, र अहिले बागमती महोत्सव पनि भइरहेको छ। हामीले त्योसँग पनि हामीले यो कार्यक्रमलाई जोड्न पनि खोजेका छौं। त्यो भएको भएर प्रमिलाजी आफै त्रिशुलीमा राफ्टिङ गर्न जानुभएको
मजा भएको थियो र त्यो बेलामा
कार्यक्रममा
भएको भयो होइन,
त्यो सँगसँगै तपाईँले एउटा सामग्री पनि तयार पार्नु भएको छ, हामीले त्यो पनि सुन्छौं। र त्यसअघि त्यसपछि चाहिँ हामीले कुराकानी गर्न खोज्दैछौ यो जल उत्पन्न प्रकोप नियन्त्रण विभागका प्रतिनिधि हामीसँग आउँदै हुनुहुन्छ। पहिला हामी सामग्री सुन्छौं, त्यसपछि उहाँसँगको कुराकानीलाई हामी निरन्तरता
दिन्छौ। हामी त्यही यो नाराको 24 वार्षिक उत्सवको अवसरमा भएको राफ्टिङ महोत्सवको सन्दर्भमा तयार पारिएको यो सामग्री अब यहाँका लागि प्रस्तुत छ।
नमस्ते सबै साथीहरूलाई, वेलकम टु द त्रिशुली 24th एनुअल ग्रान्ड राफ्टिङ फेस्टिभल। पहिला कुरा मेरो नाम मेघ आले, म आजको कार्यक्रमको कोर्डिनेटर हुँ, नाराको महासचिव। त्यसपछि हाम्रो नाराको प्रेसिडेन्ट नानिकाजी थापाजी आउनुहुन्छ, त्यसको साथसाथै हामीसँग पूर्व वातावरण मन्त्री गणेश शाहजी पनि हुनुहुन्छ, अनि त्यसका लगायत हामीसँग पुष्कर शाहजी पनि यतै कतै हुनुहुन्छ। पुष्करजी कता हुनुहुन्छ? 150 देशमा साइकल गर्नु भएको र माउन्ट एभरेस्टको टुप्पामा पनि पुग्नु भएको पहिलो व्यक्ति। हामी यहाँ नदी मनाउन आएका छौं, अनि त्यसका साथसाथै यहाँका हाम्रो नदी संरक्षण गर्ने विशेष गरी त्रिशुलीलाई संरक्षण गर्नुपर्छ, लगायतका देशका नदीहरूलाई पनि संरक्षण गर्नुपर्छ भन्ने चाहिँ हाम्रो उत्तम खडेलजी छ। हजुर, त्रिशुली बचाओ अभियानमा उहाँ लाग्नु भएको छ, तपाईँले देख्नु भएको छ त्रिशुलीमा के हुँदैछ है, कस्तो हुँदैछ, ढुङ्गा गिटी बाला लगायतका कुराहरू छन्, त्यो कुराको विषयमा हामी पछि कुराहरू राखौँला। अनि आज चाहिँ हामी के को लागि छौँ भन्दाखेरि, पहिला कुरा चाहिँ नि हामीसँग लगभग 400 हामी यहाँ छौँ, 400 भनौँ न एनर्जी त यति ठुलो हुँदो रहेछ भनेदेखि यो 601 चार वर्षमा केही गरेन, त्यस कारणले वी आर हियर टु डु समथिङ, वी आर हियर टु हेभ लट्स अफ फन, एट द सेम टाइम लेट्स हेभ द एनर्जी टु बिल्ड दिस नेसन। अब त्यस्तै हाम्रा महिला रिवर गाइडहरू पनि हुनुहुन्छ, उहाँहरूको चाहिँ 3 महिला रिवर गाइडहरू हुनुहुन्छ, त्यस कारणले चाहिँ पार्टिसिपेन्ट्सहरू तपाईँहरूलाई हामी एकदमै स्वागत गर्छौं। र यो राफ्टिङ फेस्टिभल फन फेस्टिभल सेफ फेस्टिभल विथ लट अफ गुड एनर्जी फेस्टिभलको रूपमा चाहिँ हामी अगाडि बढ़ाउँ, त्यस कारणले त्यसको लागि तपाईँहरूको सहयोग सहभागिता एकदमै चाहिन्छ, रिवर गाइड्सहरूले भनेको एकदमै राम्रोसँग सुन्नु होला. फर द सेफ्टी रिजन होइन, यो ढुङ्गालाई पनि नेपालको रूपमा प्रयोग गर्नुहोस्, सबै एकैचोटि खियाउनुहोस्. त्यो बहना चाहिँ के भनेदेखि तपाईँहरूको काम, त्यो राष्ट्र चाहिँ के भन्दा नेपाल. यो नेपाललाई चाहिँ हामीले सेफ डिरेक्सनमा, राम्रो डिरेक्सनमा, सेफ ल्यान्डिङ, एक्साइटिङ ल्यान्डिङ, फन ल्यान्डिङ, इन्जोयमेन्ट ल्यान्डिङ कसरी गर्ने भन्ने कुरा तपाईँहरू सबैको हातमा छ है दाजु.
यो रमाइलो अनि यो खुसियाली नेपाल एसोसिएसन अफ राफ्टिङ एभेन्ट्स नाराले एक साता अघि 24 साहसिक जलयात्रा गर्दाखेरिको हो. नारा 24 वर्ष पुगेको अवसरमा यो साहसिक जलयात्राको आयोजना भएको हो. त्रिशुली नदीको बेलखुबाट राफ्टिङ यात्रा शुरू भएको थियो. यात्रा शुरू गर्नु अघिको यो दरिलो धारणा नाराका महासचिव मेघ आलेको हो.
स्वागत मन्तव्य राखिदिनु म अनुरोध गर्दछु.
तपाईँहरूसँग भन्नुपर्ने कुरा त केही छैन, धेरै कुरा हाम्रो महासचिवले नै भनिसक्नुभयो है. म तपाईँहरूलाई यति मात्र निवेदन गर्न चाहन्छु, तपाईँहरूलाई यो आजको 24 साहसी जलयात्रा महोत्सवको कार्यक्रममा नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट नाराको तर्फबाट म हार्दिक स्वागत अभिवादन गर्न चाहन्छु. र तपाईँको आजको यो कार्यक्रम रमाइलो रहोस्, सफल होस् भन्ने कामना गर्छु. धन्यवाद.
त्यस्तै म हाम्रो चौडेलजीलाई विश्व एकछिन है प्रिपरेसन भेरी इम्पोर्टेन्ट, तपाईँहरूलाई एकदमै इम्पोर्टेन्ट कुरा, विशेष गरी उहाँ स्थानीय व्यक्ति, लोकल नलेज, विज गर लस अफ लोकल नलेज, उहाँको कुराहरू पनि सुनिदिनु म हार्दिक अनुरोध गर्दछु.
आयोजक तथा अन्य मित्रहरू, सर्वप्रथम यहाँहरूलाई सबैलाई नमस्कार छ. म उत्तम कणेल, म त्रिशुली बचाउ साझा सञ्जालको संयोजक हुँ. र यो त्रिशुली नदीमा विशेष गरी दुई तीनवटा कारणले गर्दा बढीभन्दा बढी चाहिँ यो प्रदूषण भइरहेको छ. विशेष गरी अब अव्यवस्थित बसोबासको कारणले गर्दाखेरि पैदा भएको फोहोर मैला लाई यो त्रिशुलीमा नदीहरूमा डम्पिङ गराउने कामहरू भइरहेको छ, र त्यो कुराको पनि हामीले एवेरनेस गरिरहेका छौँ. र दोस्रो कुरा चाहिँ यो उद्योग धन्दाको कारणले गर्दाखेरि विशेष गरी गिटी ढुङ्गा बालुवाले गर्दाखेरि पनि धेरैभन्दा धेरै प्रदूषण बढ़िरहेको छ. र त्यति मात्र होइन, काठमाडौँदेखिका फोहोरहरू पनि यो सिस्टोलबाट कोल्पु खोला हुँदै यही त्रिशुलीमा आउने गरेको छ. र यी सबै कुराहरूलाई हामीले एवेरनेस गर्नको निम्ति राज्यलाई, सरकारलाई, जनतालाई एवेरनेस गर्नको निम्ति हामी लागिपरेका छौँ. र तपाईँहरू पनि आउनुभएको छ, र त्रिशुली फोहोर मैला बढ़िरहेको पनि अब हामीले यस्तो किसिमको चाहिँ अभियानबाट अब यो नदी पर्यटकीय नदी हो र यहाँ पर्यटन व्यवसायको राम्रो सम्भावना छ, र त्यस कारणले यसलाई हामीले त्यही अनुसार संरक्षण गर्नुपर्छ भन्ने कुरामा राज्यलाई, सरकारलाई, जनतालाई एवेरनेस गर्नको निम्ति यो अभियान र यो कार्यक्रम धेरै महत्वपूर्ण हुन्छ भन्ने कुरा म यहाँहरूलाई अनुरोध गर्दै मेरो भनाइ यहाँ अन्त्य गर्छु. हस्त, धन्यवाद.
झण्डै 400 जनाको उपस्थिति थियो बेलको किनारामा त्यो दिन राफ्टिङ गर्नका लागि. जेठ 20 गतिको त्यो दिन सम्झने हो भने निकै कड़ा घाम लागेको थियो. मानिसहरू पसिना पसिना भइरहेका थिए. बालुवा अनि पानीको सतहमा घाम लाग्दा निकै कड़ा राप आउँदो रहेछ. यसैले पनि मानिसहरू निकै हतारिरहेका थिए नदीमा पुग्न. कहीँ छाला घामले डर्ला कि भनेर क्रिम खस्नेहरू थिए भने कोही आफू पानीमा हुँदाको तस्विर ट्विटर र फेसबुकमा राख्न नपाउने चिन्तामा थिए. अब पानीमा मोबाइल क्यामेरा लान पनि त मिलेन नि, अनि यसरी नै फेरि फेरि राफ्टिङमा जानु पनि त गाह्रो हुन्छ. यसैले पानीमा हुँदाको समयका लागि सक्ने चाँजो पाँजो मिलाउने काममा मानिसहरू जुटिरहेका थिए. तर राफ्टिङ गाइडहरू भने आफ्ना राफ्ट तयार बनाउनमै व्यस्त थिए. झट्टै हेर्दा कुनै विदेशी पो हुन् कि जस्तो देखिने गोविन्द छेत्री राफ्टिङ गाइड भएर काम गर्नु भएको 6 वर्ष भइसकेको रहेछ. अनि अरू सामान्य दिनमा थोरै मानिसहरू समूह समूहमा बाँधिएर राफ्टिङ गर्ने गरेकोमा त्यो दिन ठूलो हुई त्रिशुलीको किनारमा देख्दा त मेलै लाग्यो कि जस्तो अनुभव छेत्रीले गरिरहनु भएको रहेछ.
यो आज जति अलि नारा हामीले लिएको है फेस्टिभल जस्तो फ्रीको त्यो नाराको त्यसो हुँदा आज अलि धेरै नेपालीहरूको जस मलाई आइरहेको छ है।
आजको दिनमा तपाईँको जिम्मेवारी चाहिँ के हुन्छ त?
मेरो जिम्मेवारी अब मेरो राफको मात्रै हुन्छ, मेरो राफमा क्लाइन्ट्सहरू कतिजना बस्छ होइन त्यतिजनाको मात्रै जिम्मेवारी हुन्छ। बाइचान्स अब अरू राफहरू पनि कोही पल्टी हाल्यो भने हेल्प गर्नुपर्छ त्यस्तो हुन्छ, तर आज चाहिँ धेरै राफ भएको हुनाले मेरो राफको चाहिँ म जिम्मेवारी हुनुपर्छ। एउटा राफमा म्याक्सिमम त आठजना हो, अब कोही कोहीले त अब दसजना पनि हाल्छ, त्यो चाहिँ हाल्नु दिनु हुँदैन होइन। म्याक्सिमम आठजना हामीसँग दुई तिनवटा राख हुन्छ, हाम्रो 14 फुटे हुन्छ अनि 16 फुटे हुन्छ, 14 फुटेमा हामीले 6 जना हाल्छ, 16 फुटे राखमा हामीले 8 जना।
पहिला पहिला एकदमै टुरिस्टहरू मात्रै हुन्थे, अहिले नेपालीहरू धेरै हुन थाले चाहिँ
आजकल अलि नेपालीको बढी मात्रा भइरहेको छ, किनभने खै राम्रो छ, हामीलाई खुसी लाग्यो किनभने भन्जा भयो
कुरा गर्दा गर्दै राफ्ट पनि तयार भयो अनि फेरि सहभागीहरू पनि त निकै हतारिरहेका थिए नि कतिखेर पानीमा जाउँ भनेर। अनि कति सहभागीहरू त धेरै पटक राफ्टिङको अनुभव सङ्गालिसकेकाहरू थिए र पहिलेको त्यही चिर परिचित रमाइलो अनुभव फेरि एकपटक साँच्न हतारिएका थिए। तर कोही यात्रुहरू भने पहिलो पटक राफ्टिङका लागि आएका थिए अनि पहिलो पटक नदीमा साहसिक जलयात्रा गर्न लागेकाहरूलाई पनि मनमा अलिअलि डर अनि अलि धेरै कौतूहलता त अवश्य पनि थियो। इना बस्नेत विद्यार्थी हुनुहुन्छ अनि आफ्ना अरू 17 जना सहपाठीहरूसँगै वहाँ राफ्टिङको मजा लुट्न त्रिशुली किनार पुग्नु भएको थियो।
आज यसो साथीभाइहरूसँग रमाइलो राफ्टिङ गर्न युट्युबबाट साथीहरू रमाइलो अब यतिजना मान्छेहरू होइन भेटघाट हुन्छ होइन जस रमाइलोको लागि नै फर्स्ट टाइमै हो होइन। मेरो साथी एकजना गइरहन्छ आइरहन्छ होइन अनि उसको थ्रुबाट मैले थाहा पाएँ राफ्टिङ भनेको रमाइलो हुन्छ अनि उसको थ्रुबाट
युवाहरूको त ठूलै संख्यामा उपस्थिति थियो वेलको किनारामा अनि अधिकांश साथीहरूको समूहसँगै राफ्टिङको मजा लिन त्रिशुली किनार पुगेको देखियो। तर नदी किनारको एउटा ढुङ्गामा भने छट्टै हेर्दा आमा आमा जस्तै देखिने एक महिला पनि बसिरहनु भएको थियो। 20, 22 अनि 25 वर्षको भीड़मा ती महिलालाई देख्दा पहिले त लाग्यो दर्शक हुन सक्छ, फेरि लाग्यो होइन भने त्यसैले उहाँसँग कुराकानी नै गर्ने निधो गरे। नजिकै जाँदा देखे उहाँ त 21 वर्षीय छोरी प्रार्थना थपलिया अनि भतिजाहरूसँग राफ्टिङ गर्न आउनुभएको रहेछ। 46 वर्षीय उहाँ रामपुर कलेजमा प्राध्यापन समेत गराउनुहुन्छ। उहाँलाई हेर्दा कता कता त्रिशुली नदी अझ बढ़ी सुरक्षित र अझ धेरै शान्त भएको आवाज मनमा कता कता आफै आयो।
मेरो बाबा दाइको छोरा बाबाले तपाईँले हुन्छ भनेर मलाई चोरबरादेखि मैले चाहिँ गइरहेको थिएँ अनि मलाई एकदम जानु मन थियो उसले बोलाएको आएको
कस्तो हुन्छ भनेर सोच्नु भएको थियो यहाँले
रमाइलो यो जे एक्साइटिङ हुन्छ अलिकति डर अनि त्यसपछि मजा त्यसरी फिल नेपालीमा मात्रै कस्तो हुन्छ भने थाहा हुँदैन नि त त्यही अनुभव लिनुको लागि हो।
तपाईँलाई डर लागेको छ?
खासै लागेको छैन, म धेरैचोटि बोटहरूमा चढिरहेको छु त्यही कारणले डर चाहिँ लागेको छैन।
यहाँले भदाबाट जानकारी त पाउनु भयो होला नि कस्तो हुँदो रहेछ भनेर?
त्यही हो उसले एकदम रमाइलो हुन्छ अब यो चाहिँ के अरे के अरे यसलाई होइन होइन यो खाल जस्तो कि ऱ्यापिड्सहरू आउँदाखेरि चाहिँ एकदम मजा हुन्छ डर पनि लाग्छ भने हुनाले म चाहिँ एकदम एक्साइटेड कि मतलब वर्क पर्खिरहेको छु।
तपाईँ खासमा के भन्नुहुन्छ व्यवसायिक रूपमा?
म चाहिँ कलेजमा पढाउँछु त्यहाँ प्रोफेसर हुँ रामपुर क्याम्पसको रामपुर क्याम्पसमा पढाउँछु म।
अनि तपाईँ
पोर्गाल छोरी मेरो यही छोरी र छोरो पोर्गा थियो चर्कित परार 2 वर्षपछि अगाडि गएको थिएँ अनि उनीहरूले चढिसके पछाडि एकदम रमाइलो हुँदो रहेछ ल अर्को साल हुँदाखेरि चाहिँ मामी बुवा तपाईँहरू पनि जाउँ भनेर यसैले धेरैचोटि भनेको पनि हो। अब यो पोर यो ढुङ्गाबाट खसेर पनि यो साल पनि फेरि चल्छु भनेर ऊ पनि आउन आएकी छ। त्यतिखेर उनीहरू पोर जाँदा यो नाउले चाहिँ जाँदाखेरि मैले धेरै नै अपोज गरेको नगाउँ नगाउँ भनेर किन यिनीहरू मानेनन् अनि गएँ या ढुङ्गामा चढेर नपुग्दा उता फाइनल नहुँदासम्म एकदमै मलाई डर लागिरहेको थियो अनि तर अब यो गइसके पछाडि होइन यो एकदम एक्साइटिङ हुन्छ त्यति चाहिँ अनुभव गर्नैपर्ने चाहिँ इभेन्ट हो यो भन्ने हुनाले अनि आएको हुँ।
तपाईँ ढुङ्गाबाट खोज्नु भएको
छ? हजुर एउटा ऱ्यापिडमा त्यो ढुङ्गा माथि गएको छु अनि म त्यो बोटबाट बाहिर निस्केँ त्यो बेलामा
अनि के भएन?
अब के भएन एकछिन पानीमा पऱ्यो तर पछि कायकले आएर मलाई बाहिर निकाल्नु भयो।
त्यसपछि डर भएन त फेरि त्यो बाँकी यात्रा अलिकति डर लाग्यो त सुरु चाहिँ त्यस्तो सुरुमा चाहिँ त्यस्तो डर लागेको थिएन मलाई तर एकचोटि त्यो बाहिर खोज गरेको चाहिँ डर लाग्यो तर रमाइलो भयो
ल अब मरिन्छ भन्ने लाग्यो
होइन त्यस्तो त
हामी पानीमा सुरक्षित हुन्छौँ राफ्टिङ गर्दा भनेर मान्न सकिन्छ
मान्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने अहिले झन् यो फेस्टिभलको बेलामा त सेफ्टी मेजर्स त एकदमै धेरै अपनाइएको छ यहीँ पनि देख्न सकिन्छ होइन त्यही भएर त्यस्तो त्यस्तो चाहिँ खासै डर छ
खसिसकिन्छ पनि तपाईँ फेरि यो पालि आउनुभयो
हजुर खासै त्यस्तो डर लाग्दो भएन त्यो पानीमा परेर पनि त्यो लाइफ ज्याकेट लगाएको हुन्छ हेलमेट हुन्छ त्यही भएर खासै त्यस्तो
कसैको पहिलो अनुभव अनि कसैको पुरानो अनि नदी नजिक त्यो दिन पुग्नु पछाडिको कारण पनि फरक फरक यसैबीच 400 जनाको भीड़मा देखिनुभयो पूर्व वातावरण मन्त्री गणेश शाह नदी संरक्षणको कुरामा बागमती सरसफाईका हरेक कार्यक्रममा देखिनुहुने शाहलाई त्यो दिन बेलको किनारामा देख्दा लाग्यो लौ नाराको यो राफ्टिङ महोत्सवले पनि अलिअलि भए पनि राजनीतिक रंग पाएछ भनेर तर होइन वहाँ त यहाँ पनि त्रिशूल नदी संरक्षणको मुद्दा उठानका लागि पो आउनु भएको रहेछ त
नाराले नदी जलयात्रा गर्दैछ उहाँले निम्ता गर्नुभयो यो साहसिक जलयात्रा के भनेर गर्नुभयो निमन्त्रणा गर्छ पानीको काम गर्ने मान्छे नदी नाला संरक्षण गर्नुपर्छ अब नदी संरक्षणमा लागेको मान्छे भएको हुनाले अब युवा पुस्ताहरू पनि व्यवसायी भएको हुनाले के कस्तो हुन्छ चन्दीको अवस्था हेर्नको लागि हाम्रो युवाहरूले के सोचेको छ उनीहरूलाई भेट्नको लागि आएको
यो राफ्टिङ यस्तो राफ्टिङ होइन जुन त्यहाँ बागमतीमाथि गर्ने राफ्टिङ त हामीले गरेका छौँ होइन यस्तो खालको राफ्टिङ तपाईँले पहिला गर्नुभएको थियो
म राफ्टिङ नै जिन्दगीमा पहिलोचोटि हो म बागमतीमा के होइन कहिले काहीँ यो खोला पार्दाखेरि चाहिँ ढुङ्गामा चाहिँ तरेको छुइनँ तर राफ्टिङ सेक्टर चाहिँ दिस इज फर्स्ट टाइम पहिलोचोटि हो
यो आजको जुन यो यात्रा छ नि यसलाई लिएर अपेक्षा
त नजिकबाट भनौँ अब अहिले आजको मितिमा जति के रह्यो कि यो नदीमाथि ठुलो अतिक्रमण भएको हिँड्दा डिग्री बाटुवा अझ अनियन्त्रित रूपमा एक्सकभेटरलाई उहाँले झिकिरहेको बेलामा मैले चाहिँ नदीको छेउबाट हेर्दाखेरि राफ्टिङको त एउटा मजा हुँदै होला तर मैले हरेक मान्छेले हेर्दाखेरि के हेर्छु भने म चाहिँ के एङ्गलबाट हेर्छु भने हाम्रो नदीको अहिले के अवस्था छ रिभरको साइडहरूमा जुन छ नि जुन जथाभावी जुन हाम्रो बिटी बालुहरू जुन निकालिरहेको छ नि त्यसको के कस्तो प्रभाव परिरहेको छ या पर्न सक्छ त्यसलाई हेर्नेतिर चाहिँ बढी केन्द्रित गर्नेछ
यहाँले भन्नुभयो नि संरक्षणको कुरा पनि जोड्न सकिन्छ यसमा अनि धेरै युवाहरू सहभागी भएको भनेर यहाँ भएका यति धेरै झनै झनै 500 युवाहरू छन् यहाँ उनीहरू कोही पनि यहाँ संरक्षणको दृष्टिकोणले वा संरक्षण गर्न सकिने यस्तो कुनै पनि कुराले आएको हुन सक्छ भन्ने यहाँलाई लाग्छ त
होइन अब त्यो हुन सक्छ अहिले अहिले उहाँहरूको यो एजमा त्यो सोचको हिसाबले नहुन सक्छ तर उहाँहरूको एउटा अन्तर्क्रियात्मक कार्यक्रम पनि राखेको छ त्यसैले त्यो अन्तर्क्रिया कार्यक्रममा उहाँहरूलाई चाहिँ केही कुरो हामीले जस्तै खोला छेउमा अब नदी संरक्षण गर्नुपर्छ पानी प्रदूषण गर्नुहुन्न त्यसै गरी अरू अरू जुन किसिमको अनियन्त्रितको खोलालाई जुन यो खन्नेहरू काम भइरहेको छ गिट्टी बालो झुक्ने काम छ त्यसलाई पनि व्यवस्थित गर्नुपर्छ भन्नेतिरको कुरो चाहिँ गर्ने चाहिँ प्रयास गर्नेछु तर यो के हो भने इट इज ए स्टार्ट मलाई लाग्छ अब मलाई थाहा छैन योभन्दा अगाडि पनि यो 24 कति जल साहसिक जलयात्रा महोत्सव हो म पहिलोचोटि सहभागी भएको छु योभन्दा अगाडि कुनै सिनियरहरू आएर या वातावरण संरक्षणविदहरू आएर वातावरणविद आएर या यो भनौँ न हामी नदी सम्बन्धी ज्ञाताहरू आएर उहाँहरूसँग अलिकति प्राविधिक वैज्ञानिक अलिक संरक्षणको कुरो गरेको छ कि छैन मलाई थाहा छैन तर हामी चाहिँ प्रयास गर्नु चाहिँ मलाई
यता राष्ट्रहरू तयार हुँदै थिए अनि घाममा त्यत्तिकै डढेर के बस्नु भनेर आयोजकसँग एकछिन भए पनि यो महोत्सव आयोजना पछाडिको कारण जानन जस्तो लागेर नाराका महासचिव मेघ आलेलाई खोज्न थाले
यो हाम्रो डोमेस्टिक टुरिज्मको प्रमोशन र साथसाथै इन्टरनेशनल टुरिज्मको प्रमोशन लगायत यसलाई चाहिँ एउटा अवेरनेस क्याम्पेनको रूपमा चाहिँ यो नदीको सदुपयोग हुनुपर्छ नदीको सदुपयोग भनेको यो खालि बिजुली मात्रै ननिकाल्ने भएर यसको चाहिँ यो लेभलीहुडको पनि कुराहरू छन् जस्तै यो यसको संरक्षण हुनुपर्छ नदी फोहोर गर्नु हुँदैन त्यस्तै अब यो जुन चाहिँ ढुङ्गा गिट्टी बालुवाहरू जसरी निकालिया छ अव्यवस्थित तरिकाले निकाल्नु हुन्न भनेको होइन तर एउटा व्यवस्थित बनाउनुपर्छ भन्ने किसिमको एउटा टुरिज्म प्रमोसन यो टुरिज्म पनि राफ्टिङ वाइट वाटर राफ्टिङ जुन चाहिँ वाइट वाटर राफ्टिङ भन्नाले चाहिँ के छ भनेदेखि नेपाल चाहिँ संसारकै सबभन्दा उत्कृष्ट डेस्टिनेसन नेपाल द वर्ल्ड्स बेस्ट वाइट वाटर डेस्टिनेसन भनेर हाम्रो जुन चाहिँ क्याम्पेन छ यसलाई पनि अगाडि बढाउने, जुन चाहिँ क्याम्पेन मात्र नभएर यो वास्तविकतामै हो त्यसलाई चाहिँ प्रचार प्रसार गर्ने र नदी संरक्षण गर्ने यो दुई विषयलाई हामीले अगाडि बढाउँछौँ योचोटिको इभेन्टमा। यो चाहिँ यो 24th एनुअल राफ्टिङ फेस्टिभल त्यसलाई चाहिँ अर्गनाइज गरेको चाहिँ नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्ट्सले नारा भन्छौँ हामीले जुन यो राफ्टिङ भनौँ यो महोत्सव आयोजना गराएको छ।
यो अहिले पछिल्लो समय यहाँले भने डोमेस्टिक टुरिज्मको एउटा कुरा अनि पछि यो नदीको सदुपयोग र संरक्षणको कुरा भनेर पछिल्लो समयमा त हाम्रो यो नेपालीहरू पनि धेरै रास गर्नेहरू छन् नि, अहिले त यो एट्र्याक्सन नेपालीहरूमा छ नि, तर संरक्षणमा कि यो आज आएका यी युवाहरूले युवाहरू यस्तै युवाहरूले जो सहभागी हुन्छन् कहिले पनि उहाँहरूले यस्तोमा केही योगदान दिएको छ अहिलेसम्म वा दिन्छ भन्नेमा विश्वास दिन सकिन्छ त?
एकदम, किनभने यहाँ कतिपय विद्यार्थीहरूले नदीको विषय नदीको नजिक आएपछि नै त्यसको नजिकको समस्या बुझिन्छ नि, किनभने एउटा क्लासरूममा बसेर यो नदी फोहोर छ नदीलाई सफा गर्नुपर्छ भने कसरी बुझ्ने? त्यो प्रत्यक्ष नदीको नजिक आएपछि बल्लै त्यस बनाउन त्योसँग बनाउन एउटा मित्रता हुन्छ, लगाव हुन्छ, माया हुन्छ, मायाबाजी भएपछि मात्रै संरक्षणको कुरा आउँछ नि। त्यस्तै यहाँ चाहिँ हाम्रो चाहना पनि के भनेदेखि बढीभन्दा बढी युवाहरूलाई नेपाली पर्यटकहरूलाई नदीको नजिक लगाएर नदी देखाएर नदीको वास्तविक स्थिति के छ त्यो उहाँहरूले आफै अनुभव गर्न सक्नुहुन्छ, त्यसले गर्दाखेरि चाहिँ एउटा संरक्षणप्रति पनि ध्यान दिन्छ भन्ने चाहिँ हाम्रो एउटा मान्यता हो। त्यसको साथसाथै अब नदीमा चाहिँ अब त्यो भनेर संरक्षण संरक्षण भनेर संरक्षण त होइन, तर नदीसँग लगाउ भइसकेपछि नदीसँग आनन्द लिएर जहाँ चाहिँ हामीलाई आनन्द लाग्छ जेसँग हामीलाई आनन्द लाग्छ त्यसलाई प्रति माया हुन्छ र त्यसको संरक्षण गर्नुपर्छ भन्ने चाहना हुन्छ भित्रदेखि। त्यस कारणले त्यो रूपले पनि यो चाहिँ यो कार्यक्रमले धेरै ठूलो मद्दत गर्छ।
अघिसम्म त लागिरहेको थियो नाराले आफ्नो स्थापना दिवस मनाउन यसरी तामझामका साथ महोत्सवको आयोजना गर्यो भनेर, तर महोत्सव पछाडिको लक्ष्य त बल्ल अगाडि आयो। साधारण भाषामा भन्नुपर्दा त्रिशुलीलाई बागमती बन्नबाट रोक्नमा चेतना जगाउन पो यो महोत्सवको आयोजना गरिएको रहेछ। हुन पनि हो, बेलकुमसम्म पुग्दा 100 भन्दा अलि बढ़ी होला, झण्डै 100 संख्यामा क्रसर उद्योगहरू संचालनमा आएको हामीले देख्यौं। अनाधिकृत रूपमा जहाँ पायो त्यहीँबाट बालुवा निकाल्दा बागमतीलाई अहिले जति नै टाउको फोर्दा पनि सफा बनाउन नसकिरहेको अवस्था छ। अब पालो त्रिशुलीको पो हो कि जस्तो पनि लाग्यो। यस्तोमा यो राफ्टिङको बहानामै भए पनि त्यहाँ पुगेका 400 जनाले घर फर्केर यसबारेमा एक एक पटक मात्रै सोच्ने हो भने पनि कम्तीमा यसबारे बहसको शुरूआत त हुन्छ। यो कुरा मनमा गुन्दा यो त निकै राम्रो उद्देश्य पो भयो बा जस्तो मनमा पनि लाग्यो। सतही रूपमा त्रिशुली नदीको अवस्थाका बारेमा त बुझियो, तर मनकामना वा त्यो बाटो भएर मुलुकका विभिन्न जिल्लामा हामी 100 पटक पुग्यौं होला, तर त्रिशुलीको यति नजिक हामी सायदै कहिले पुग्छौं। यस्तो बेलामा त्रिशुलीको सही अवस्था र समस्याका बारेमा जान्ने लोभ मनमा पलाइहाल्यो। यसैले यसबारे त्रिशुली बचाऊ साझा सञ्जालका अध्यक्ष उत्तम कणेलसँग थोरै कुरा खोतल्ने काम गर्न थाले।
अब दुई तीनवटा कारणले गर्दाखेरि यो अलि बढी प्रदूषण भइरहेको छ र यसमा एउटा चाहिँ के छ भन्दाखेरि एउटा अव्यवस्थित बसोबास र शहरीकरण र जसको कारणबाट चाहिँ फोहोर मैलाहरू चाहिँ अब डम्पिङ साइडको रूपमा यो विकास भइरहेछ र जसले बिस्तारै यो बागमती जस्तो विष्णुमती जस्तो एउटा खोलाको रूपमा हुन सक्ने त्यतातिर जान सक्ने सम्भावना बढेको हामी अनुभूति गरिरहेछौं। र दोस्रो कुरा चाहिँ यो के छ भन्दाखेरि अलिकति राज्यको सरकारको जीविसको गाविसको अलिकति यो नियम र कानूनको आधारमा टेकेर जुन उद्योग र धन्दाको चाहिँ सञ्चालन गर्ने काम भइरहेछ र जुन उद्योग धन्दाबाट चाहिँ अव्यवस्थित ढंगले उद्योगहरू सञ्चालन भइरहेछन्, अरू कुरा चाहिँ उद्योगहरूमा पनि के छ भन्दाखेरि अब अवैध पनि उद्योगहरू पनि छन्, कुनै कानूनी दर्ता प्रोसेस नभएका पनि छन् र ती उद्योगहरूबाट अब निस्केका प्रदूषणहरू होइन त्यसले फोहोर मैलाहरू चाहिँ जुन गरिरहेको छ त्यसले गर्दा त्रिशुलीहरू दिन प्रतिदिन यो बिग्रिँदै गयो, हैसियत बिग्रिँदै गइरहेछ। यहाँ चाहिँ अब स्काइभेटरले खोतल्ने र त्यसको चाहिँ अब ठुल्ठुला खाडलहरू बनाउने र यसको चाहिँ प्राकृतिक स्वरूपमा ठूलो किसिमको चाहिँ अब छेदविच्छेद हुने क्रमहरू बढेको छ र यसले गर्दाखेरि के पनि भएको छ भन्दाखेरि राष्ट्रिय संरचनाहरू विशेष गरी राजमार्गहरू टेलिफोनका टावरहरू र यस्ता खालका पुलहरूमा पनि ठूलो खालको क्षतिहरू हुन सक्ने सम्भावना पैदा भइरहेको स्थिति छ र यसको कुरामा पनि हामीले राज्यलाई सरकारलाई एवेरनेस हामीले गरिरहेका छौँ।
कसरी
र हामीले के भन्यौँ उहाँहरूलाई हामीले के भनिराखेका छौँ भन्दाखेरि तपाईँहरूले कमसेकम नियम छ कानुन छ ऐन छ तपाईँहरूसित त्यसलाई कमसेकम लागू गरिदिनुहोस् तपाईँहरू अनुगमन गरिदिनुहोस् मूल्याङ्कन गरिदिनुहोस् गलत मान्छेहरूलाई तपाईँले कारवाही गरिदिनुहोस् होइन जसले अनियमित काम गरिरहेका छन् र त्यस्ता मान्छेहरूलाई तपाईँहरूले अलिकति चाहिँ चाहे उसमा ल्याइदिनुहोस् भनेर अब कानुनको दायरामा नियमको दायरामा ल्याइदिनुहोस् भनेर उहाँहरूले हामीले घचको जन्ने कामहरू गरिरहेका छौँ र त्यस्तै गरी हाम्रो अर्को कुरा भनाइ के हो भन्दाखेरि त्रिशुलीमा अब यो दुईवटा कारण बाहेक अरू कारण पनि छन् जस्तो अब काठमाडौँका फोहोरहरू पनि यही नदीमा नै आउने गर्छ विशेष गरी सिस्टोल ल्यान्डफिल साइटबाट चाहिँ आउने त्यो लिचडहरू पनि अब कोल्पु खोला हुँदै यही खोलामा यहीमा निस्कन्छन् र त्यस्तै गरी औद्योगिक प्रदूषणहरू पनि अब व्यापक रूपमा चाहिँ पैदा गरे यसैमा चाहिँ अब बगाउने काम भइरहेछन् अब विषादीहरूको कारणबाट पनि धेरै खालको चाहिँ यसको प्राकृतिक स्वरूपमा धेरै खालको चाहिँ समस्याहरू उत्पन्न भइरहेको स्थिति छ र यी सबै कुराहरूलाई हामीले राज्यलाई सरकारलाई हामीले चाहिँ आधिकारिक निकायहरूलाई हामीले घसघुचाउने उहाँहरूलाई अलिकति चाहिँ एवेरनेस गर्ने कामहरू हामीले गरिरहेछौँ जनतालाई
तपाईँहरूकै जुन समूह छ नि यो समूहबाट चाहिँ कि यो घसघुचाउने काम मात्रै भइरहेको छ कि तपाईँहरू आफैले पनि केही काम गर्न नसकिरहनु भएको छ अहिलेसम्ममा
अब हामीले आफूले पनि हामीले पनि सक्छौँ कामहरू हामीले प्रयत्नहरू हामी चाहिँ नगरे होइन हामीले गरिरहेका छौँ तर हामीसित साधारण स्रोतहरूको चाहिँ अभाव छ अब विशेष गरी हाम्रो प्रिन्सिपल के छ भन्दाखेरि हामीले राज्यलाई सरकारलाई यो मुख्य जिम्मेवार भनेको सरकार हो राज्य हो राज्यले नै गर्नुपर्छ राज्यले नगरिकन यो चाहिँ समस्या समाधान हुँदैन र राज्यको दायित्वभित्र भूमिकाभित्र उसको चाहिँ एउटा अधीनभित्र छ भन्ने खालको कुराहरू हामीले चाहिँ बढी भन्दै आएको विषय त्यो हो हामीले पनि सानातिना कुराहरू गरिरहेको छौँ साथीहरूलाई चाहिँ हामीले कसैम सरसफाइका कुराहरू कसरी गर्ने अब त्यसको निम्ति हामीले ठाउँ ठाउँ टोल टोलमा युवाहरू युवा क्लबहरूलाई पनि हामीले परिचालित गर्ने उहाँहरूलाई पनि हामीले जागरण पैदा गर्ने त्यसै गरी लिएर गएर चाहिँ डम्पिङ साइटको बारेमा पनि अलिकति वैकल्पिक व्यवस्था गर्नुहोस् भनेर भन्ने र यस्ता खालका कुराहरू हामीले भनिरहेको छौँ र अब यसै गरी चाहिँ स्क्याभेटर जसले लगाएर बढी भनी बढी बगर खोतलेर यसको हैसियत बिगार्ने र यसकालाई नष्ट गर्ने काम भएको छ त्यसको लागि हामीले प्रत्यक्ष रूपमा चाहिँ हामीले सरकारवालाहरू विशेष गरी राज्यका निकायहरूलाई हामीले भन्ने काम गरिरहेका छौँ
यहाँले स्क्याभेटरको कुरा गर्नुभयो जसले गर्दाखेरि नदीमा अलि असर परिरहेको छ भनेर विशेष गरेर कुन ठाउँमा कुन क्षेत्रमा यसको प्रयोग बढी छ
यो प्रयोग चाहिँ विशेष गरी कहाँनिर छ भन्दाखेरि धादिङको र नुवाकोटको सिमानादेखि अथवा नुवाकोटको साइडमा पनि छ र धादिङको र नुवाकोटको सिमाना कोल्पु खोलाबाट यो चाहिँ शुरूआत भएर यसको चाहिँ जोगीमारासम्म र विशेष गरी मलिकुसम्म चाहिँ यसको बढीभन्दा बढी चाहिँ अब व्यवसायहरूबाट र यसलाई अलिकति बेसी यसलाई चाहिँ बढी आक्रमण गर्ने काम र उहाँहरूले बढी अनियमित गर्ने काम यसलाई बढी छेद विच्छेद बनाउने काम उहाँहरूले गरिरहनु भएको छ र यो हामी उहाँहरूलाई पनि हामीले आग्रह के गरेका छौँ भने तपाईँहरू नियमभित्र बसिदिनुहोस् तपाईँहरू कानूनभित्र बसिदिनुहोस् तपाईँहरू ऐनभित्र बसिदिनुहोस् कमिसन लिएर गएर वातावरणलाई पनि हेरिदिनुहोस् तपाईँहरूले चाहिँ लिएर गएर चाहिँ जनजीवनलाई पनि हेर्नु
त्रिशुली बचाउ साझा सञ्जालका अध्यक्ष कडलको कुरा सुन्दा त यसरी शान्त भएर अविरल बगिरहेको त्रिशुली नदीले आफूभित्र यति धेरै समस्या बोकिरहेको रहेछ भन्ने बुझ्दा मनमा निकै नरमाइलो लाग्यो तर फेरि यही क्षणमा अर्को खुशी केले दियो भन्दा धेरै विद्यार्थीहरू त्रिशुली नजिक ल्याउने काम यो महोत्सवले गरेको थियो भोलि कुनै सम्बन्धित निकायमा सम्बन्धित पदाधिकारी भएर पुग्ने पनि त यी मध्येकै कोही त हुने हो नि अनि आज यसरी नदी नजिक पुगेका अनि नदीलाई नजिकबाट हेरेका अनुभव गरेका अनि नदी बाँचेकाहरूले त्रिशुली मात्र होइन नेपालका अरू नदीहरूको संरक्षणमा पनि ध्यान कसो नदेला त यो कुराले भने मनमा धेरै सन्तोषको महसुस गरायो यही साँच्चै समस्याको कुरा गर्दा गर्दै मुख्य कार्यक्रमको चर्चा त झण्डै छुटेको अघि हामी कुरा गरिरहेका थियौं साहसिक जलयात्राको अनि नदीमा राफ्टमा बस्न तयार सहभागीहरूको
नमस्ते सबै साथीहरूलाई वेलकम टु द त्रिशुली 24th एनुअल ग्रैंड राफ्टिंग फेस्टिवल पहिला कुरा मेरो नाम मेघाले म आजको कार्यक्रमको कोर्डिनेटर हुँ
यात्रीहरू सबै विशेष खालको ज्याकेट अनि हेलमेट लगाउँदै गाइडले दिएका विशेष निर्देशनहरू ध्यान दिएर सुन्दै थिए एउटा राफ्टमा 8 जना यात्रु अनि कहिलेकाहीँ 10 जनासम्म अट्ने रहेछन् तर एउटा नियम भने रहेछ यदि सकुशल गन्तव्यसम्म पुग्ने हो भने गाइड 1 जना अनि यात्रु 8 तर 1 जना गाइडले दिएको निर्देशन सबै 8 यात्रुले एकैचोटि राम्ररी पालना नगर्ने हो भने राफ्ट पल्टने सम्भावना रहेछ अनि तीव्र धार भएको नदीमा राफ्ट पल्टनु र पानीमा खस्नु भनेको अब त्यो त यहाँलाई थाहै होला के होला। तर जे भए पनि अघि मेघ आलेले भन्नुभए जस्तै यसरी हेर्दा त मुलुक वा कुनै संस्था सञ्चालनको तरिका पो सिकाइँदैछ कि जस्तो पो लाग्यो त। तर जे भए पनि आखिरमा राफ्ट अघि बढ़्यो। एकै पटक धेरै संख्यामा रंगी चंगी डुंगाहरू त्रिशुलीमा देख्दा धेरै रमाइलो लागिरहेको थियो। रमाइलो अनि धेरै रमाइलो अनुभव भइरहेको थियो। चारैतिरको पहाड़को रमाइला दृश्य, पानीमा एक अर्कासँगको ख्याल थट्टा अनि कहिले राफ्टबाट ओर्लेर नदीमै पौडिनुको मजा बयान गरेर साध्यै छैन। तर माथिको नीलो आकाशको मजा लिँदै अगाडि बढ्दा तीन चढ्दै नदी वारपार गरिरहेका बालबालिका देख्दा ग्लान पनि भएर आयो। हाम्रो ग्रामीण भेगमा भएका मानिसहरूका लागि एउटा कुनसम्म पनि गतिलो ठाउँमा बनाउन नसकेकोमा कस्तै चिमोटो अनि कुन निकायलाई खचुटो जस्तै लाग्यो। पानीमै रेकर्डर लान नमिल्ने अनि त्यही कारणले नदीमा गरिएको मजा रेकर्ड गर्न नसक्दा अहिले पनि चुकचुकाउँछन्। तर यात्रा पछिको त्यो दिनको विशेष राफ्टिङको लक्ष्य पूरा भयो कि भएन त अब त्यो पनि त जान्नु पर्यो। राफ्टिङ पछि खाजा खाँदै गरेका सबैजना आ आफ्ना अनुभव साट्दै थिए। सबैजना निकै रमाइरहेका थिए। त्यही बेलामा रेकर्डर लिएर म पनि पुगे। तर कहीँ कतै नदी संरक्षणको विषय, क्रसर उद्योगको कुरा सुन्दै सुनिएन। अनि मनै नबुसेपछि लागे प्रार्थना थपलियाको परिवार खोज्नतर्फ। उहाँहरू त एउटा छेउको टेबलमा खाना खाँदै हुनुहुन्थ्यो अनि त्यतै लागे म पनि। तर मलाई देख्ने बित्तिकै उहाँहरू त दङ्ग पर्नुभयो। म होइन बरु उहाँहरू मलाई खोज्दै हुनुहुन्थ्यो।
पहिला पहिला भन्दै धेरै भइसक्यो थियो, कति आफ्नो वर्ष भइसक्यो होइन, उनीहरूले नै गरेको आयोजनामा उनीहरूले गरेको एक कार्यक्रममा आइरहेको छौँ। पहिला पहिला गर्दा चाहिँ कायकहरू पनि राम्रो थियो, अनि त्यसपछि जस्तै प्रत्येक ऱ्यापिडहरूमा चाहिँ तीन चारजना कायकहरूले वेट गरेको हुन्थ्यो ताकि खस्यो भने रेस्क्यु गर्न सजिलो होस् भनेर। पहिला ऊ बहिनी खस्दा पनि कायकले नै निकालेको हुने है तिमीलाई। अहिले कायकहरू पनि राम्रो छैन, कायक छँदै छैन, एउटा दुईवटा मात्रै छन् होइन, रेस्क्यूको लागि इनफ छैन। सेफ्टी त इम्पोर्टेन्ट छ नि, एडभेन्चरमा पनि सेफ्टी एकदमै महत्वपूर्ण हो। सेफ्टीलाई साह्रै नै, लाइफ ज्याकेटहरू पनि उनीहरूले एउटा बोटा छवटा सातवटा मात्रै लाइफ ज्याकेट लिएर आएका छन्। हेलमेट भएन होइन, राख्ने आफै रमाइलो हो, ती हिसाबले त रमाइलो
भइहाल्यो झन् रमाइलो बनाउन सक्थ्यो उनीहरूले. सुन हामीलाई भाडा गर्न नपरा त झन् मजा आउँथ्यो नि. ला त्यो चिजको बारेमा उनीहरूले हामीलाई पहिला इन्फर्म गरेनन् है. सुरुमा एउटा लिफलेट दिएको भए हामी त्यो पढ्थ्यौँ, कहाँ कहाँ के भएको थियो भनेर हेर्थ्यौँ नि. त्यो पनि गरेनौँ. सायद गाइडहरूलाई पनि इन्स्ट्रक्सन थिएन होला, गाइडहरूले पनि त्यो कुरा इन्फर्म गर्नु भएन. केही पनि त्यो कुरा हामीले नोटिस नै गरेनौँ. भनेपछि उनीहरूको मोटै यो त केको लागि उनीहरूले गरेको सायद उनीहरूको लक्ष्य प्राप्ति भएन होला उनीहरूले पनि. सुरुमा एउटा एटलिस्ट लिफलेट दिएर यस्तो कुरा हेर्नु है भन्नु पर्थ्यो नि. भनेनन् उनीहरू के छ त्यो गरेन.
शीतल थपलियालाई यहाँनिर प्रतिनिधि पात्रका रूपमा राख्न सकिन्छ किनभने राफ्टिङ गएर आएका कोही पनि युवाले नदी संरक्षणका बारेमा पनि जानकारी दिन खोजिएको रहेछ. त्यो महोत्सवले भन्ने पत्तै नपाएको पत्तो हामीले पायौं. अनि त यहाँ भन्दै हामी नै गयौं नाराका अध्यक्ष नानिकाजी
थापासँग र त्यसमा चाहिँ हामीले 55 राफ्टहरूको प्रयोग हामी प्रयोग गऱ्यौँ र 5 चाहिँ कायकरहरू सुरक्षाको लागि हामीले 5 कायकरहरू चाहिँ प्रयोग गरेका छौँ. त्यसपछि हाम्रो राफ्टिङ चाहिँ माथि हामीले गल देख्यो भन्ने ठाउँबाट सुरु गरेर अहिले हामी जुन ठाउँमा छौँ यो ठाउँलाई मैले फेरि हुन्छ र यो भोलि पनि 22 किलोमिटरको दुरी हामीले आज राख्छौँ.
यहाँनिर यो रुटमा भएका यो व्यवसायीहरू बालुवा निकाल्ने रोडा एक्सकभेसन गर्नेहरू उनीहरू कसैलाई आज कार्यक्रममा तपाईँहरूले बोलाउनु भएको छैन किन
नबोलाउनु? विश्वमा आएन भनौँ न, उहाँलाई पनि बोलाएर हामीले गर्दाखेरि राम्रै हुन्थ्यो होइन. त्यो सोच हामीलाई आएन, उहाँलाई बोलाउनु सब पर्छ भन्ने सोच चाहिँ आएन होइन. अब त्यो कन्सिडर गरेर त होइन होइन, त्यो हाम्रो सोच त्यहाँ पुगेन, त्यहाँ हाम्रो ध्यान त्यहाँ पुगेन.
अर्को एउटा जुन यो यहाँले सुरुमा पनि भन्नुभएको थियो, हामीले पनि थाहा पायौँ होइन, यो त्रिशुली नदी कसरी प्रदूषित भएर छ, यसको संरक्षण हुनुपर्छ भन्ने बारेमा जानकारी दिनको लागि पनि हो भन्नुभयो. यहाँ पार्टिसिपेन्टहरूलाई सोध्यौँ होइन, कसैलाई पनि यसको बारेमा जानकारी रहेन छ. उहाँहरूले यो एकदम मेयरली इन्टरटेनमेन्टको रूपमा लिनुभएको रहेछ.
यदि अगाडि हामीले यस्तो किसिमको जुन अहिले हामी एउटा सामान्य छलफल गर्दा पनि होइन अन्ततिर भनौँ, अथवा यो सामान्य छलफल के अरे नदी सम्बन्धी अथवा नेपालको पर्यटन सम्बन्धी यो जुन छलफल अहिले हामी गरिरहेका छौँ, यो अघिल्लो कार्यक्रममा हामीले यस्तो कार्यक्रम कहिले पनि गर्दैन थियौँ. राफ्टिङ गर्थ्यौँ, के अरे खाना खान्थ्यौँ, गेस्टलाई बाहिर गएर पठाउँथ्यौँ. तर हामीले यसपालि चाहिँ के सोच्यौँ भने हामीले चाहिँ यस्ता कार्यक्रममा अलिकति नदी संरक्षण सम्बन्धी केही कुराहरू राख्न जरुरी छ होइन. अन्त कार्यक्रममा सहभागीहरूको सामु पत्रकार अनुसारमा स्थानीय व्यक्तिहरूको सामु चाहिँ अब अलिकति अन्तर्क्रिया कार्यक्रम चलाउनु पर्छ प्रत्यक्ष रूपमा भनेर यो अभियान हामी सुरु गरेका छौँ. यो ढिलो भयो होला त्यही कुरा हो. हामीले अब अहिले त्यो कमिटमेन्टलाई आत्मसात गरेर चाहिँ अब हामी आजबाट यो कार्यक्रम होइन अलिकति ओपनली हामी
अब योपालिको महोत्सव त सक्यो तर हामीले गर्ने हरेक कामले हामीलाई पाठ सिकाउँछ होइन र? यो पालि नदीमा रहँदा नदी संरक्षण बारे नसम्झेका युवाहरूले पनि अब फेरि अर्को एकपटक आएर भए पनि त्रिशुली नदीको अवस्थाबारे जान्छौ भन्नु अनि आयोजक संस्थाका अध्यक्ष नानीकाजी थापाले पनि आउने दिनमा अझ बढ़ी योजनाबद्ध भएर कार्यक्रम सञ्चालन गर्छौं भन्नुले नदी संरक्षणमा अघि बढ़ेका पाइला थाकेका छैनन् अनि नदी संरक्षणमा बढ़ेका हातहरू पनि पक्कै पनि रोक्दैनन् भन्ने विश्वास मनमा जाग्यो. यसैले पनि मनमा सन्तोष यो अर्थमा लाग्यो कि त्रिशुली पक्कै पनि बागमती बन्दैन, बरू बागमती भने अब त्रिशुलीमा छ. हामी सबैको प्रयासले
जहिले पनि जान सक्छ, त्यसैले हामी सधैँ सचेत रहनुपर्छ. भूकम्प जानु अघि यी कुराहरूमा ध्यान दिनुहोस्.
नयाँ घर बनाउँदा भूकम्पीय सुरक्षा उपायहरू अपनाउने, पंखा तस्बिर लगायतका सामानहरू अग्लो ठाउँमा नराखी नढल्ने र नखस्ने गरी राख्ने, भूकम्प आयो भने के गर्ने भनेर पहिले नै परिवारसँग सल्लाह गर्ने।
भूकम्पीय सुरक्षाका लागि समुदाय नै अघि सरौ,
साधन ज्ञान सिप र भवन संहिताको अधिकतम प्रयोग गरौं।
सार्वजनिक हितका लागि USAID को सहयोगमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल एनसेट र रेडियो सगरमाथाको संयुक्त अभियान।
जो कुनै साधारण केटाहरूको हेमिस्क्रिन निन्दा छ, हेयर सरकार थियो
संसारको नम्बर वन हेमिस्क्रिन केटाहरूको लागि अब लग्नु होइन भन्नुहोस् हरेक दिन फेयर एन्ड ह्यान्डसम।
वातावरण पत्रकारिताका 25 वर्ष
नेपाल वातावरण पत्रकार समूह आफ्नो रजत जयन्तीको अवसरमा तपाईँको माया र सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दछ।
बदलिँदो परिस्थितिमा जिम्मेवार पत्रकारिताका माध्यमबाट दिगोपनका लागि तपाईँका कुरा उठाउन हामी प्रतिबद्ध छौं। नेपाल वातावरण पत्रकार समूह दिगोपनका लागि पत्रकारिता।
बस बस दन्ते किरा त जेलबाट भागेछ नि।
भेरी ब्याड, अब यति ठुलो शहरमा कहाँ खोज्ने त्यसलाई?
चिन्ता नट बस, हामी कुना कुना गएर खोज्छौ नि त्यसलाई।
सिल्ली बोय, त्यो काम त तिम्रो होइन, कोलगेटको पो हो त।
कोलगेटको क्याल्सियम र मिनरल्स फर्मुला कुना कुनासम्म फैलिन्छ र दिन्छ दाँतमा किरा लाग्नबाट म्याक्सिमम सुरक्षा। बस बस दन्ते किरा त समात्यो नि।
भेरी गुड,
कोलगेट दाँतको किराबाट सुरक्षा कुना कुनासम्म।
हामी फेरि पनि फर्केका छौं कार्यक्रम खुल्ला मञ्चमा रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा। तपाईँ हामी छौं, हामीले कुराकानी गरिरहेका छौं आज मंगलबार सार्वजनिक खुल्ला ठाउँका विषयमा, र हामीले भर्खर एउटा रिपोर्ट सुन्यौं, यो एउटा फिचर जस्तै लाग्यो मलाई। प्रमिलाजी, यो सुन्दै गर्दाखेरि हामी त्यतै छौं कि भन्ने जस्तो एउटा अनुभव पनि भएको थियो, रमाइलै यहाँ भएछ। र जुन खालले युवाहरूको सहभागितामा नदी संरक्षणका कुराहरूको लागि कसरी जान सकिन्छ भनेर जुन जनस्तरबाट भनौँ न एउटा नागरिक समाजको तर्फबाट जुन कार्य भएको छ, यो काम भएको छ, यसले पक्कै पनि त्यहाँ आउनेहरूले चाहिँ उनीहरू राफ्टिङमा बढ़ी रमाइरहेको देख्नुभयो कि चिन्ता पनि लिएको देख्नुभयो, तपाईँले त्यो हेर्नुभयो होला नि?
अन्त्यमा हामीले शीतल छपरियाको आवाज सुन्यौँ होइन, उहाँले चाहिँ के भन्नुभएको थियो नि, ल मलाई त थाहै थिएन यो नदी संरक्षणकै कुरा भएको रहेछ, यहाँ त मुख्य खालको कुरा भएको थियो। अनि फेरि उहाँले एउटा सुझाव आफैले पनि के दिनुभयो भने, हामीलाई कहीँनिर कसरी यसो लिफलेट दिएको भए, अब 1600 रुपियाँ तिरेर सबैजना गएको होइन, 1600 रुपियाँ किनेर
टिकट लिँदा,
टिकट लिँदा त्यो टिकटसँग एउटा सानो यत्रो एउटा चिट जस्तै केही दिएको भए, हामीले ए यहाँ वरपर कसर उद्योगहरू छन् है, कतिको संख्यामा छन्, यिनीहरूले के गर्दो रहेछ भन्ने त्यो पनि हेर्न पाउँथ्यौं भन्ने खालको आफै उहाँहरूले व्यक्त गर्नु।
भनेपछि आयोजकहरूको कमजोरी चाहिँ हामी राफ्टिङ गर्न जाँदैछौँ भन्ने मात्रै भयो, यो किन आयोजना गरिएको हो भन्ने चाहिँ भएन जस्तो लाग्यो।
यसमा पनि फेरि
अभिमुखीकरणहरू दिनुपर्ने जस्तो देखियो।
यसमा पनि फेरि यो नाराका अध्यक्ष मानिकाजी थापाजीले के थप्नु भएको थियो अन्त्यमा भने, उहाँहरूले उहाँले यो भन्दा अगाडि पनि अब यसरी नै महोत्सव त मनाउँदै आउनु भएको थियो आफ्नो यो वार्षिकोत्सवको अवसर पारेर होइन अनि त्यो बेलामा उहाँहरूले एकदम राफ्टिङ मात्रै गराउने गर्नुहुन्थ्यो अनि यो पालि उहाँहरूले युवाहरूको त्यत्रो ठूलो संख्या त्यहाँ पुग्ने भएपछि किन नदी संरक्षणको कुरा पनि नगर्ने त भनेर यो पहिलो प्रयास उहाँहरूको भनौँ न होइन अब बागमतीमा राफ्टिङ गर्छौ 1600 रुपियाँ दिएर लिएर आऊ भनेपछि जाला भन्नेमा अलिक शंका छ तर त्रिशुलीमा त गयो नि 400, 450 को संख्यामा युवाहरू पुग्नु भनेको त धेरै ठूलो संख्या हो होइन अनि त्यो बेलामा युवाहरूले यो शुरूआत त गर्नुभयो नि अनि आउने पालोमा हामी यसलाई पनि अझ ध्यान दिन्छौँ भन्ने युवाहरूले सोच्नुभयो हुन त नारा भन्ने बित्तिकै हामी राफ्टिङ गर्ने एउटा संस्था गराउने संस्थाहरूको छाता संगठन भनेर बुझ्छौं तर यो एकदमै विशुद्ध व्यावसायिक संस्थाले पनि यसरी होइन यो नदी संरक्षणको हुन त उहाँहरूको रोजीरोटी पनि हो त्यो तर पनि नदी संरक्षणमा यसरी विशुद्ध यो व्यावसायिक संगठनहरू पनि लाग्न थालेपछि अब त सबै लाग्नु पर्यो सरकार पनि पछाडि पर्नु भएन कहिले पनि त मनमा आउनु स्वाभाविक हो
अझ मलाई एकदम व्यक्तिगत रूपमा लागेको जस्तो काठमाडौँबाट 400-500 युवाहरू सबै जानुभयो त्यहाँको मान्छेलाई सहभागी गराएर यी कुराहरू भन्न पाएको भए त झन् त्यो संरक्षणमा झन् सहयोग पुग्थ्यो जस आयोजकले अब यतातर्फ सोध्नु पर्ला सहभागितालाई बढाउनु
पनि अन्त्यमा एउटा के कुरा त्यहाँनिर हो रहेछ भनेर हामीसँगको कुराकानीमा भन्नुभयो भने हामीले उनीहरूलाई यो कृषि उद्योग यति धेरै छन् यी उद्योगहरूले यहाँ असर गरिरहेको छ त्रिशुली बागमती बन्न लागेको छ भनेर यहाँले भन्नुभयो ती उद्योगमा कसरी यहाँहरूले अतिथिका रूपमा वा त्यतिकै सहभागी हुनलाई निम्त्याउनु भएको छ त भन्दा ल यो पालि त यो सोचै गएन भनेर उहाँले भन्नुभयो अर्को पालि त सोचाउला हुन्छ
यो अब यो पछि हामी कुराकानी गर्दैछौ हामीसँग हुनुहुन्छ अतिथि स्टुडियोमा हुनुहुन्छ जलयुक्त प्रकोप नियन्त्रण विभागका उप महानिर्देशक हुनुहुन्छ गौरी शंकर बसी स्वागत छ यहाँलाई कार्यक्रममा
अब हामीले यो नदीको कुरा गर्यौं होइन अनि जल उत्पन्न प्रकोप नियन्त्रण भनेर कुरा गर्दाखेरि सबैभन्दा पहिला हामीले काठमाडौँवासीहरूलाई कि विशेष गरेर के आउँछ भने अब काठमाडौँमा जल उत्पन्न प्रकोप हुने सम्भावना छैन अब जलै छैन नदी छैन होइन भनेर हामी सोध्छौं कि साँच्चै नै काठमाडौँवासीहरू जल उत्पन्न कुनै पनि
प्रकोपबाट पहाडीबाट पानीबाट हुने प्रकोपबाट मुक्त हो
मुक्त त भन्दै मिल्दैन यहाँ चाहिँ अब पहिलाको स्थिति र अहिलेको चाहिँ काठमाडौँको चाहिँ अब यहाँको बस्तीहरू बढ्दै गएको छ यसमा चाहिँ के चेन्जहरू आएको छ भने पहिलाभन्दा अहिले नदीहरूलाई चाहिँ एकदम संकुचित पारेर चाहिँ त्यसलाई चाहिँ वाटरवे आफ्नो वाटरवे जति चाहिने हो नदीलाई बहनलाई त्यो त्यसलाई चाहिँ सानो गर्दै चाहिँ बस्तीहरू चाहिँ बस्दै गएको छ त्यो बस्ती अब कुनै दिन चाहिँ अब हामीले भनौँ न हामीले हिसाब गर्दाखेरि यो प्राविधिक रूपमा हिसाब गर्दाखेरि 100 वर्षको 200 वर्षपछि कस्तो पानी पर्ला भनेर रिटर्न पिरियडका चाहिँ हिसाब हामी गर्ने गरेका हुन्छौँ त्यो हिसाबभन्दा पनि बढी चाहिँ अब बर्सात भइदियो अब आजकल त अब क्लाइमेट चेन्जहरू भइराखेको छ विभिन्न चिजहरू आइराखेको छ र हामीले यो प्रकोप भन्ने पनि एउटा अर्को किसिमले हेर्दाखेरि प्रकोप भन्ने बित्तिकै मानव सृजित पनि हुनसक्छ र प्राकृतिक पनि दुइटै छ त्यसैले अब यो 200 वर्षभन्दा बढी चाहिँ हामीले हिसाबै नगरेको चाहिँ एकदम त्यो पानी परिदियो बर्सात भइदियो भने त्यो हामीले उपलब्ध गराएको त्यो पानी बहाउनको लागि जुन भाँडो हो त्यो भाँडोभन्दा बढी पानी आइदियो भने त त्यो प्रकोप त त्यहाँ स्वाभाविक रूपले हुन्छ नै
हजुर यहाँले भन्नुभयो नदीहरू साँघुरिएका छन् नदीहरूलाई अतिक्रमण गरेर घर बनाउने अथवा के गर्ने अथवा बाटोहरू पनि बनाइएको छ अहिले त
होइन
त्यस्तो अवस्थामा यहाँलाई याद छ कुनै काठमाडौँमा एकदमै अलिकति डरलाग्दो गरी जस्तो बाढी गएर अलि प्रकोप
त्यो एक्ज्याक्टली अहिले त मलाई अब त्यो याद छैन यो यहाँ काठमाडौँमा त होइन यो अलिकति यो बागमती नदी नै भइकन पनि एउटा सर्लाही जिल्लामा बागमती एउटा चाहिँ प्रोजेक्ट छ त्यहाँ बागमती सिँचाइ योजना भन्ने त्यहाँ एउटा चाहिँ ब्यारेज एउटा बाँध बनाइएको छ त्यहाँ चाहिँ 50 सालतिर चाहिँ यति ठूलो बाढी आयो कि त्यहाँ बनाइएको त्यो स्ट्रक्चरहरू सबै चाहिँ भत्किएर त्यहाँ बनाइराखिएका त्यहाँ त्यो प्राविधिकहरू चाइनिजहरू समेत 2-3 जना चाइनिजहरू पनि मरेका थिए भने त्यो त्यसबाट आएको पानीले त्यो जिल्ला चाहिँ यता चाहिँ सर्लाही जिल्ला चाहिँ बेहाल भएको चाहिँ त्यो स्थिति चाहिँ छ
हामीलाई याद भएसम्म हामी रेडियो सगरमा समय काम गर्दै गर्दा यो ठ्याक्कै वर्ष कति भयो भनेर चाहिँ थाहा त्यति अहिले नै याद गर्न सकिएन. तर हामीले रेडियोमा बिहानै रातभरि यो भदौतिर हो, रातभरि पानी परेपछि बल्खुतिर धेरै रूखहरू, त्यो नदी किनारको रूखहरू, घरहरू पनि चर्केर बगाएर त्यो खालको एउटा प्रकोपको हामीले प्रत्यक्ष प्रसारण पनि गरेका थियौं. तर ठ्याक्कै यो छ सात आठ वर्ष चाहिँ भयो होला जस्तो लाग्छ.
अनि त्यस्तै अब अलिक सानै बेलाको कुरा हो, यो धेरै वर्ष पनि भएको छैन होला. हामी स्कूलमा थियौँ सायद त्यो बेलामा. यो हाम्रो यो नजिकैको बागमती नदी, त्यो बागमती नदी यति धेरै यसको तह यो सतह माथि बढेको थियो होइन. त्यहाँनिर एउटा गोल पोस्ट थियो फुटबल खेल्नको लागि, त्यो गोल पोस्टको यति माथि टुप्पो टुप्पो मात्रै देखिरहेको थियो. हामी स्कूलबाट फर्केर आएर हेर्न आएका थियौँ घरबाट सबै मान्छेहरू, त्यो पनि यहाँनिर भएको थियो. भनेपछि यहाँनिर भन्नुभयो नि यो फर्कने सम्भावना हुन्छ भन्दा, अब कहिले यस्तै खालको प्रकोप काठमाडौँमा आउन सक्छ होला कि?
त्यतिखेर भन्दा त अझ नदी साँगुरिएको अवस्था पनि छ, अझ ठूलो पनि हुन सक्ने सम्भावना पनि हुन सक्ला.
मैले त्यो 100 वर्ष 200 वर्ष त्यो रिटर्न पिरियड भनेर भने त्यो के हो भने यो पृथ्वीमा चाहिँ पानी पर्ने एउटा चाहिँ अब धेरै 10 वर्षको त्यो रिटर्न पिरियड भयो भनेदेखि थोरै पर्न सक्छ. जति त्यो रिटर्न पिरियड चाहिँ बढी बढी हुँदै जान्छ त्यति बढी पानी पर्ने सम्भावना हुन जान्छ. त्यसैले त्यो अब त्यस्तो अब 200 वर्ष 300 वर्षको रिटर्न पिरियडमा एकचोटि ठूलो पानी पर्ने चाहिँ सम्भावना त रहन्छ नै त्यो.
अनि त्यो बेलामा यो साँगुरिएको नदीको पनि यहाँले एकदमै
वाटरवेलाई पुग्दैन. वाटरवे नपुग्ने बित्तिकै त्यसले त अब दायाँ बायाँ रहेका चाहिँ बस्ती अब जे छ त्यहाँ त्यो सबैलाई चाहिँ अब भत्काउँदै अगाडि बढ्ने त उसको चाहिँ उसले बाटै नपाएपछि त हुने सम्भावना नै भयो.
यो एक दुई वर्षमा चार पाँच वर्षमा त्यसो भए यस्तो केही घटना हुँदै हुँदैन भनेर ढुक्क भयो.
होइन ढुक्क हुन त अब सम्भावना कमै छ. प्रगतिका कुरा भए प्रगतिको कुरामा चाहिँ अब हाम्रो रेकर्डमा अहिले चाहिँ त्यो छैन होइन. यति वर्षभित्रमा चाहिँ यति पानी पर्छ भन्ने चाहिँ तर ढुक्क हुने सम्भावना चाहिँ हुँदैन. यो प्रकृति भनेको हामी हाम्रो कन्ट्रोलमा छैन.
यसरी हेर्दाखेरि त यो हामीले पहिला भन्थ्यौँ नि बाढी आउने अनि डुबानमा पर्ने भनेको तराईमा मात्रै हो. पहाडमा त पहिरो आउँछ यस्तो केही हुँदैन भनेर हामी सोच्छौँ. काठमाडौँमा त झन् कहिल्यै हुँदैन भनेर सोच्छौँ. यो चाहिँ होइन रहेछ.
होइन होइन
जहाँ पनि सम्भावना छ यो
सम्भावना छ.
अब बस्नेलाई उपाय के हो? हामीले नदी बिगारिरहेका छौँ होइन. अब उपाय चाहिँ के हो? अब गएर नदी सुधार्न थाल्ने हो कि के हुन सक्छ उपाय?
अब उपायमा उपाय ठ्याक्कै चाहिँ अब हामीले हाम्रो अफिसको चाहिँ हाम्रो विभागको कार्यमा यो उपायमा आउँदैन. यसमा चाहिँ यो बागमती सभ्यता चाहिँ एकीकृत विकास समिति भन्ने चाहिँ छ. अब उहाँले चाहिँ बागमतीकैलाई कसरी चाहिँ अगाडि बढाउने भन्ने चाहिँ त्यो कुरा चाहिँ उहाँहरूकोमा पर्छ. तर हामीले के छ भने हामीले डिमाण्ड अनुसार जस्तो अब त्यो बागमती सभ्यताले नै काम गर्दाखेरि त्यो वाटरवे कसरी निकाल्ने भनेर हामीलाई त्यसमा एउटा चाहिँ उपसमिति बनाएर हामीबाट चाहिँ त्यो सहयोग चाहिँ उहाँहरूले लिनुभएको छ. र उहाँहरूले वाटरवेको चाहिँ चौडाइ कति हुनुपर्छ भनेर हामीले त्यहाँ उहाँहरूलाई चाहिँ के एउटा रिपोर्ट पनि त्यहाँ तयार भइसकेको छ. त्यो अनुसार चाहिँ अब माथि गोकर्णसम्म चाहिँ कति, त्यसपछि अब कहाँसम्म कहाँ कति 30-35 मिटर कति हुनुपर्ने त्यो चाहिँ उहाँहरूसँग रिपोर्ट छ. त्यो अनुसार अहिले उहाँले एउटा चाहिँ त्यहाँ एउटा प्लानिङ पनि गर्न थाल्नुभएको छ.
भनेपछि तपाईँहरूको सहकार्य अनि समन्वय त भइरहेको छ.
त्यो जरुरी पनि छ. राखेको छ
अलिकति हामीले अघिको प्रमिलाजीको एउटा स्थलगत रिपोर्ट पनि सुन्यौं र यो अलिकति जान्न मन लागेको यो शहरी क्षेत्रमा भएका नदीनालाको खतरा र अन्य नदीनालालाई आइपर्ने खतराहरू चाहिँ फरक त फरकै छ. हामीले देखेको कस्तो खालको चाहिँ त्यो एउटा भनौँ न सिमिलरिटिज भन्छ नि त्यस्तो खालको मिल्ने खालको खतरा र यहाँ चाहिँ तर शहरी क्षेत्रमा यस्तो हुन्छ अरू नदीहरू जस्तो हाम्रा 6,000 नदी मध्ये अरू नदीहरूमा कस्तो खालका खतराहरू आइरहेका छन् भन्ने त पक्कै पनि विभागले त्यस्तो खालको एउटा नदीलाई अध्ययनहरू गरेको अथवा त्यसरी के तपाईँहरूले तयार गर्नुभएको होला नि?
अब हामीले यसो गर्दाखेरि हामीले नदीहरूको बारेमा हामी एउटा जोखिम नक्सा भन्ने हामी तयार पार्छौं. हाम्रो विभागमा जोखिम नक्सा चाहिँ हरेक वर्ष चाहिँ कम्तीमा चाहिँ चार पाँचवटा जोखिम नक्साहरू तयार भइराखेको हुन्छ. त्यसले विभिन्न नदीहरूमा त्यो जोखिम नक्सा हामी तयार पार्छौं र जोखिम नक्सा अनुसार चाहिँ त्यहाँ चाहिँ कस्तो खालको जोखिमहरू हुन सक्छ र त्यो जोखिम नक्सामा लोकल मान्छेहरूले पनि त्यो नक्सा हेरेर अथवा विकासको क्रममा पनि त्यो नक्सा हेरेर कहाँ के बनाउन उपयुक्त हुन्छ, कसरी त्यसलाई चाहिँ संरक्षण गर्न सकिन्छ, त्यसबाट कसरी जोगिन सकिन्छ भन्ने कुरा त्यसले चाहिँ सहयोग गर्ने भएको हुनाले त्यस्ता खालको अध्ययन पनि हामी गर्छौं र साथसाथै जोखिम नक्सा पनि हामीले हाम्रो चाहिँ रेगुलर चाहिँ एन्युअल प्रोग्राममा यो वार्षिक कार्यक्रमहरूमा त्यस्तो चाहिँ हामीले गर्ने गरेका छौँ।
जुन जुन यहाँले भन्नुभयो यो कार्यक्रम हामी गर्छौँ भनेर यो मानवीय अतिक्रमण वा भनौँ यस्तै मानिसबाट हुने अप्ठ्यारोको बारेमा हो वा प्राकृतिक रूपमा हुने जोखिमहरूको लागि पनि हो यो
मानवीय भन्दा पनि यो विशेष त प्राकृतिक नै हो प्राकृतिक नै हो
जस्तो मानवबाट आइपर्ने जोखिमहरू पनि त अध्ययन त भएको छ नि प्राकृतिक सँगसँगै होइन जस्तो अहिले भर्खरै जस्तो मानवका कारणले पनि प्राकृतिक जोखिमहरू हुन सक्ला हामीले नदीमा बालुवा निकाल्ने ढुङ्गाको कारणले नदीको गहिराई त्यो किनार खिएर होइन त्यहाँ पहिरो जाने त्यस्तो खालको कुराहरू पनि भइरहेको त हो नि
हो त्यसमा अब एक्जाम्पलकै रूपमा यो अब विभिन्न पत्र पत्रिकामा पनि निस्किया छ यो स्यान्ड माइनिङ भनेर अब काठमाडौँ उपत्यकामा चाहिँ विशेष त बागमती नदीमाबाट चाहिँ अब यो बालुवा निकाल्ने चाहिँ रातारात चाहिँ बालुवा निकाल्ने गरे पनि छ त्यो हाम्रो विभागसँग सम्बन्धित नभए तापनि कतै न कतैबाट त्यो लिङ्क चाहिँ भएको हामी पाउँछौँ किनभने बालुवा निकालिन्छ बालुवा निकालेपछि डेप्थ त्यसको चाहिँ बढ्छ पानी उएको अनि दायाँ बायाँ त्यसलाई अब निकाल्दै गएपछि दायाँ बायाँ चाहिँ त्यसलाई चाहिँ स्टिम ब्याङ्क इरोजन भनेर चाहिँ त्यो चाहिँ बढ्दै जान्छ अनि त्यो भनेको हामीसँग सम्बन्धित हुने जाने भयो यसरी नै भयो
यो बालुवा निकाल्ने कुरा आउँछ नि सबै अब यो त्रिशुली नदीमा पनि त्यही कुरा आयो होइन बालुवा निकाल्ने अनि गिटी कुट्ने अनि पछि यो फेरि यो के अरे क्रसर उद्योगहरू होइन सबै यो बालुवा निकालेपछि नदीलाई जोखिम हुन्छ भनेर भनेको धेरै सुन्छौँ हामी तर बालुवा निकालेर नदीलाई कसरी जोखिम हुन्छ भन्ने कुरा चाहिँ त्यति चर्चा भएको हामी थाहै पाउँदैनौँ आखिर हुने चाहिँ के हो त बालुवा निकालेर त्यो त त्यतिकै रहन्छ त्यहाँनिर
होइन बालुवा चाहिँ अब निकाल्दाखेरि अघि पनि अलिकति मैले कुरा दर्शाइसकेका थिएँ बालुवा निकाल्ने बित्तिकै त्यसको दायाँ बायाँ को चाहिँ पनि भत्किन थाल्छ भत्किँदै जाँदाखेरि त्यो इरोजन बढ्दै जान्छ अनि त्यसको चाहिँ एउटा नेचुरल जुन चाहिँ प्राकृतिक रूपमा चाहिँ रहिरहेको जुन चिज हो त्यो उसले आफ्नो चाहिँ सन्तुलनमा हुँदैन असन्तुलन भइसकेपछि अनि भत्किने चिजको चाहिँ स्पिड बढ्छ त्यो भनेको चाहिँ अप्राकृतिक रूपमा हामीले मानव सृजितको रूपमा चाहिँ त्यो चाहिँ जलोत्पन्न प्रकोपमै लिनुपर्ने हुन्छ
जस्तो अब यी समस्याहरू त छन् होइन तर अघि हामीले पनि हेरिहाल्यौँ नाराले एउटा जनस्तरबाट एउटा कार्यक्रम अब संरक्षण नै भनेर गरेको थियो जनस्तरबाट यहाँहरूले काम गर्दा पाएको सहयोग कस्तो छ
जनस्तरबाट सहयोग भन्दा पनि हामी के गर्छौँ भनेकि हाम्रो विभागीय काममा हाम्रो वार्षिक रूपमा एउटा सदिन चाहिँ हामी एउटा कार्यक्रम बनाउँछौँ विभागीय रूपमा कतिवटा खोलामा चाहिँ हामीले चाहिँ निरन्तरता दिने भन्ने एउटा एक किसिमको हुन्छ भने अर्को बाढी पहिरो भुइँचे हुनेसँग सम्बन्धित विभिन्न ठाउँबाट सिफारिस पनि भइआएका हुन्छन् र पीड़ित प्रभावित पक्षबाट चाहिँ हामी कहाँ निवेदनहरू परेको हुन्छ र त्यो निवेदन परिसकेपछि हामीले त्यो क्षेत्रमा गएर त्यसलाई प्राथमिकता तोकेर एकैचोटि सबै चिज काम गर्नलाई हामीसँग चाहिँ बजेटको हुँदैन पनि एउटा सानसानो चिजहरूलाई पनि अब हामी अरू देशमा चाहिँ अब डिपेन्डेन्ट हुने अवस्था भएको हुनाले त्यो आएका माग भएका भई आएका चाहिँ जति पनि चाहिँ त्यो प्रकोपसँग सम्बन्धित कार्यहरू हो त्यसलाई हामी प्राथमिकतामा तोकेर त्यसलाई अनि सबभन्दा पहिला हामी एउटा चाहिँ अध्ययन गर्छौँ र अध्ययन गरिसकेपछि त्यसलाई अनि कुनलाई कुन चिजलाई पहिले गर्ने हो काम भन्ने किसिमले हामी त्यसरी हामीले विभागबाट काम अगाडि बढाइरहेका हुन्छौँ
अब यो प्रकोपको कुरा गर्दा होइन जस्तो नदीले हामीलाई कसरी क्षति पुर्याउँछ त वा पुर्याउन सक्छ त भन्ने हामीले कुरा गरिरहेका छौँ र बीचमा मानिसले कसरी क्षति पुर्याइरहेका छन् त त्यसको बारेमा पनि कुरा गर्यौं अब यो तालमेलको कुरा गर्दाखेरि नदीले मानिसलाई यो क्षति पुर्याउने क्रम धेरै भइरहेको छ वा मानिसले नदीलाई क्षति पुर्याउने काम धेरै भइरहेको छ हाम्रो मुलुकका विभिन्न नदीहरूको सन्दर्भ हेर्दाखेरि
यसो यसरी जाँदाखेरि ठिक होला अब आजकल के छ भने विकास गर्नेको क्रममा अनअर्गनाइज विकास अनम्यानेज विकास चाहिँ भएको पनि अलिकति अब बाहिर आइसकेको छ यो पत्र पत्रिकाहरू पनि भनेको छ र हामी हाम्रो अफिसले एउटा रोडिङ सेमिनार भनेर हामी जिल्ला जिल्लामा पनि जाने गर्छौँ जिल्ला जिल्लामा जाँदाखेरि त्यहाँका चाहिँ सिडिओ साहब एलडिओ साहबहरूदेखि लिएर त्यहाँ विभिन्न किसिमका चाहिँ बुद्धिजीवीहरूलाई सँगै राखेर हामी 50-60 जनालाई राखेर एक वर्षमा 3-4 जति हामी विभिन्न जिल्लाहरूको सदरमुकाममा बसेर योसँग सम्बन्धित जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरू पनि हामी सञ्चालन गरिरहेका हुन्छौं। त्यहाँ पनि यो कुराहरू निस्किरहेका हुन्छन्। अब हामीले विकास पनि गर्नुपर्छ तर विकासको नाममा चाहिँ अब त्यो किसिमले चाहिँ विनाश गर्नु चाहिँ भएन भन्ने त्यो त्यहाँ चाहिँ उठेको कुराहरू चाहिँ अब जनजाहेरै छ। त्यसमा अब कसरी अगाडि बढ्ने त भन्दाखेरि हामीले विकास गर्नुपर्छ ठिक छ तर जहाँ पाए उही चाहिँ अब बाटो बनाउने विकास भन्नाले चाहिँ म्याक्सिमम यहाँ मान्छेले खोज्ने नै बाटो रहेछ डाँडा डाँडामा चाहिँ रातै हुने गरिकन बाटो बनाइदिने त्यो त्यसमा कुनै चाहिँ म्यानेजमेन्ट छैन। म्यानेजमेन्ट नभइकन बाटो खनिदिँदाखेरि के हुन्छ भने एकचोटि त आफ्नो घर छेउमै बाटो आइपुग्ला तर पानी पर्ने बित्तिकै त्यो सबै पहिरो गएर त्यो झन् बेहालै बनाइदिँदो रहेछ भएको चिजहरू पनि सबै बगाइदिँदो रहेछन् अनि घर पनि बग्ने खेत पनि बग्ने बाटो पनि जाने झन् बेहाल हुने त्यो स्थिति छ। त्यसलाई चाहिँ अब त्यसैले यो कार्यक्रमको रूपमा राखेर त्यसलाई एउटा प्लान रूपमा चाहिँ अगाडि बढ्नुपर्छ भन्ने त्यहाँ त्यो हामी रोबिङ सेमिनारमा पनि यो उठेको कुरा हो। सायद त्यो अगाडि धेरै माथिल्लो लेभलमा पनि यो कुरा पुगिसकेको जस्तो मलाई लाग्छ।
यो अधिकार सम्पन्न बागमतीको जुन अघि कुरा पनि अलिकति उठाउनु भएको थियो यहाँले होइन तपाईँले पनि सदस्यका रूपमा त तपाईँहरू पनि हुनुहुन्छ यसमा
हामी छौँ त्यसमा
बेला बेलामा भेट्नुहुन्छ तपाईँहरू अनि सुझाव सल्लाहको कुरा आउँछ होइन हाम्रै नदीको संरक्षण चाहिँ कसरी हुन्छ होला भनेर तपाईँहरूबाट के कस्ता सुझावहरू जाने गर्छन्?
सुझाव भन्नाले मेन त्यो मुख्यत त्यो बागमती सभ्यताको चाहिँ एउटा समिति जुन छ त्यो समितिले बागमतीलाई एउटा चाहिँ शुद्ध पानी बगाउने उहाँहरूको मुख्य लक्ष्य त्यही हो। त्यसैले त्यो चाहिँ अहिले देशमा जस्तो जुन ढल मिसाइदिने अहिले चाहिँ अब त्यो खोला नदी नै रहेको छैन एउटा ड्रेनेजको रूपमा चाहिँ परिणत भएको छ। त्यसमा त्यसैले त्यो पानी सफा गर्नको लागि मेन उहाँहरूको चाहिँ विभिन्न प्लानिङहरू चाहिँ भएको छ तर प्लानिङमा आवश्यकता अनुसार उहाँहरूले चाहिँ जुन आवश्यकता चाहिँ महसुस गर्नुभएको छ भने पानीसँग सम्बन्धित त्यसमा चाहिँ एउटा चाहिँ टेक्नोलोजीसँग सम्बन्धित कुराहरूको आवश्यकता भयो भने हामीसँग चाहिँ भन्ने गर्ने गर्नुभएको छ। अघि नै मैले त्यो कुरा अलिकति भने पनि त्यो वाटर वे चाहिँ कति हुनुपर्छ भनेर भन्दाखेरि हाम्रो सहयोग त्यहाँ चाहिँ गएको थियो हामीले गरेका थियौँ त्यो सहयोग।
ए ठ्याक्कै यसरी हेर्दाखेरि नि जस्तो अब जल उत्पन्न प्रकोप नियन्त्रण विभागको लक्ष्य वा विभागले के गर्छ त्यो हेर्ने र अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकासले गर्ने काम यसो तालमेल मिलाउनु खोज्दाखेरि दुईटाले गर्ने कामसँग फरक देखिन्छ अघि
फरक नै छ
तर फेरि सँगै काम गरिरहनु भएको छ।
फरक छ तर हामी अब सरोकारवालामा पर्यौं नि सरोकारवाला अघि पनि भने कसरी पनि भयो भनेदेखि पानीको चाहिँ सम्बन्धित काम चाहिँ पानीसँग जलजन्य प्रकोपसँग सम्बन्धित काम चाहिँ हामीले गर्ने भयौं भनेपछि अब त्यो प्रकोपसँग सम्बन्धित काम चाहिँ खोलामा काम गरेपछि त्यो प्रकोप पनि पक्कै पनि त्यहाँ पर्छ त्यसकारण त्योसँग सम्बन्धित कामहरू मा हामी सहयोग गर्ने गरेका छौँ।
हामीले नि यो जल उत्पन्न प्रकोप व्यवस्थापन नीति सरसमती हेर्दाखेरि उद्देश्यका रूपमा एउटा कुरा लेखिएको रहेछ बगर र अन्य बाढ़ी प्रभावित जग्गा उकासी भूमिहीनहरूको पुनर्स्थापना लगायत अन्य आर्थिक एवं सामाजिक क्रियाकलापमा त्यसरी प्राप्त जग्गाको समुचित प्रयोग गर्ने भनेर यो कुराले कहीँ न कहीँ फेरि नदीको जुन अवस्था छ नि त्यो बिगार्नमा पनि सहयोग गर्छ कि जस्तो पो लागिरहेको छ तपाईँलाई?
यो बाढ़ी प्रभावित क्षेत्रको उपयोग गर्ने भने यो नीति जुन छ अब यो नीति हो अब यसलाई चाहिँ के गर्छौं भनेदेखि बिगार्ने होइन यो व्यवस्थापनतिर जान्छ यो कुरा। अब वाटरवे सबभन्दा पहिले हामीले वाटरवे डिफाइन गर्छौं यसको चाहिँ चौडाइ कति हुनुपर्छ यो अघि पनि मैले भने जस्तै 100-200 वर्षसम्मको चाहिँ ठूल्ठूला बाढ़ी आउँदाखेरि त्यसलाई बग्नको लागि उसलाई त्यो भाँडो त्यो बाटो कति चाहिन्छ भन्ने हामी पहिला त्यो निर्धारण गर्छौं। निर्धारण गरेपछि त्यसमा पनि अझ सेफ्टी फ्याक्टर केही राखेर त्योभन्दा पनि अझ बढ़ी त्यसलाई चाहिँ ठाउँ छोडेर अनि बल्ल दायाँ बायाँ हामीले त्यसलाई चाहिँ यो तटबन्धका कार्यक्रमहरू यो इन्भाइरोमेन्टका कार्यक्रमहरू हामी बनाउँछौं। त्यो इन्भाइरोमेन्ट गरिसकेपछि त्यो इन्भाइरोमेन्टमा बनाइएको पछाडिपट्टिको भाग चाहिँ त्यो चाहिँ हामीलाई रिक्लेमेबल ल्यान्डमा आउँछ त्यो नै हामीले अब सुरक्षितको हिसाबमा त्यो ल्यान्ड हामीले पाउँछौं।
यो उद्देश्यलाई बागमती नदी किनाराको बस्तीसँग यसरी यसो जोडौं न कहाँनिर फरक छ?
बागमती नदीमा त्यसरी जाने त ठाउँै छैन. हामी त अघि पनि भने यो अब काठमाडौँ नै यति अब एकदमै सानो भइसक्यो. सानो सानो चाहिँ अब एउटा जग्गा जमिन पनि अब एउटा ठूलो भ्याल्यु मूल्य भएको ठाउँ परेको हुनाले यहाँ विभिन्न किसिमको चाहिँ चीजहरू पनि त्यसमा प्ले भइराखेको हुन्छ. त्यसरी चाहिँ अब हामीले जति वाटरवे चाहिन्छ त्यतिको भन्दा अझ सेफमा जाने भनेर जुन मैले त्यो तराईतिरको चाहिँ एउटा एक्जाम्पल दिएँ, त्यसरी त यहाँ काठमाडौँमा जाने ठाउँै छैन,
सम्भवै छैन,
सम्भवै छैन. त्यो चाहिँ
काठमाडौँको सन्दर्भमा यो अतिक्रमण ठहरिन्छ,
अतिक्रमणै हो, यो अतिक्रमण हो. त्यसैले अब धेरै भत्काउँदाखेरि पनि अब यहाँ विभिन्न किसिमको चाहिँ कुराहरू आवाज उठ्न सक्छ. अब हामीलाई चाहिने त्यसैले त्यो बागमती सविताको बैठकमा पनि यस्तै कुरा भयो, मिनिमम हामीलाई न्यूनतम कति चाहियो त्यो मात्र राखौँ. अब त्यो ज्यादै चाहिँ हामीलाई त्यो वाटरवेको आवश्यकता परे तापनि न्यूनतम मात्र राखौँ, त्योभन्दा बढी जान हामी सक्दैनौँ. किनभने त्यो बनिसकेका जति पनि अब बस्तीहरू हो, ठुल्ठुला चाहिँ अब यहाँ महलै बन्या हुन्छ, त्यो भत्काएर तिनीहरूलाई चाहिँ एउटा कम्पेन्सेसन दिनु भनेको यो सरकारलाई महँगै पर्छ.
अनि अब यो सन्दर्भलाई नै अगाडि लाँदाखेरि हामीले अहिले जति पनि नदी वा खोलाहरू देख्छौं काठमाडौँमा होइन, त्यसको वरपर पहिला जुन खाली ठाउँ हुन्थ्यो त्यहाँनिर यहाँले भन्नुभयो जस्तै एकदम ठूला भवनहरू अहिले बनिसकेको अवस्था छ. यसमा नि यो हुन त यसलाई नियन्त्रण गर्ने यसको अनुगमन गर्ने एउटा छुट्टै निकाय त छँदैछ, तपाईँहरूको यसमा कुनै यो अब औला ठहराउने काम भूमिका त्यो हुन सक्छ कि सक्दैन छ कि छैन?
त्यो चाहिँ हाम्रो
वाटरवे ब्लक गर्ने काम त त्यो हो नि, तपाईँहरू यसबाट यसरी हेर्दा त सरकारवाला नै हुनुहुन्छ.
हजुर, होइन अब यसमा हामीले खोलालाई यति यति बाटो चाहिन्छ भन्ने चाहिँ हाम्रो कर्तव्य हो, हाम्रो चाहिँ उसभित्र पर्यो. तर चाहिँ अब औला ठहराउने भन्ने चाहिँ अब त्यो त हामी हाम्रो लाइनमा त्यो छैन. त्यो
यहाँले भन्नुभयो नि खोलालाई यति बाटो चाहिन्छ भनेर, त्यहाँ त्यसमा टेकेर हामीले त्यहाँ त्यो अघि प्रमिलाजीले भनेको कुरा त्यो गर्न सकिन्छ नि होइन? जस्तो हामीले अब सामान्यतया काठमाडौँमा भन्दा अब सुकुम्बासी बस्तीको कुरा लिएर अरू धेरै छ जसले यहाँले भन्नुभयो खाली ठाउँहरूमा घर पक्की घरहरू बनिरहेछन्, त्यहाँ त त्यो खोलाको ठाउँ हो नि, त्यो खोलाले घर भत्काउन गएको, खोलामा गएर घर बनाउने अनि घर भत्काउँदैन त बाढी आउँदा भन्ने कुराहरू पनि आउँछ.
निकायले गर्ने काम त छँदैछ, तर कहीँ न कहीँ सरकार
सरकार चाहिँ हो, तर अहिले 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 नयाँ चाहिँ एउटा प्राधिकरण काठमाडौँ हजुर काठमाडौँ उपत्यका प्राधिकरण भन्ने संस्था पनि खोलिएको छ. यहाँ दुई तिनवटा यस्तै यस्तै संस्थाहरू छ, यो विशेष त उहाँहरूको काम हो. अब हामी सिधै जाँदाखेरि हामी कम्प्लिटली चाहिँ एउटा प्राविधिकको रूपमा मात्रै हामी जाने हो, त्यसैले यो काम चाहिँ अर्कैको निकायभित्र पर्छ.
यहाँहरूले चाहिँ यो के भएको छ र के हुन्छ यसबाट भन्ने कुराहरूमा चाहिँ आफ्नो कुरा राख्नुहुन्छ?
हजुर, त्यहाँबाट चाहिँ हामीले माग भयो, यो कसरी हेर्न सकिन्छ, कसरी जान सकिन्छ भन्ने किसिमले हामीलाई माग भयो, हामीलाई सोधनी भयो भने त्यसको जवाफमा हामी चाहिँ आफ्नो चाहिँ टेक्नोलोजीहरू चाहिँ आफूले जानेका कुराहरू ज्ञान त्यहाँ दिएर यसो हो भनेर हामी जाने गर्छौँ.
तपाईँहरूको नीति यो जल उत्पन्न प्रकोप व्यवस्थापन नीति 2062 भर्खर 6-7 वर्ष त भयो नि आएको होइन, त्यतिखेर यो नीति ल्याउँदा नै यहाँले भन्नुभयो नि नदी किनारको यति मिटर अथवा यति किलोमिटर यताउता चाहिँ कुनै पनि संरचनाहरू बन्न नपाउने भन्ने खालको त्यस्तो खालको राख्न पाइँदैन.
यो नीति त्यस बेलामा यो सबभन्दा पहिले त अलिकति सानो कुरा मेरो आफ्नो ब्याकग्राउन्डतिर जानु, यहाँ जो सान्दर्भिक लाग्यो मलाई, यो जलोत्पन्न प्रकोप नियन्त्रण विभाग भन्ने चाहिँ बनेको धेरै वर्ष भएकै छैन. यो 2056 सालमा बल्ल यसको चाहिँ स्थापना भयो. योभन्दा अगाडि जलजन्य प्रकोपकासँग सम्बन्धित कामहरू कसले गर्ने भन्ने निकाय नै यहाँ थिएन. त्योभन्दा अगाडि एउटा जापानिजहरू चाहिँ नेपालमा आइसकेपछि जापानिजहरूले जलजन्य प्रकोप नियन्त्रण चाहिँ गर्नुपर्छ, योसँग काम गर्ने निकायहरू यो देशमा पनि चाहिन्छ भने जापानिजहरूलाई चाहिँ लागिसकेपछि अनि हाम्रो गभर्मेन्ट अफ नेपाललाई तिनीहरूले चाहिँ यो कुरा राखेपछि 2048 सालमा आएर एउटा डीपीटीसी भन्ने डिजास्टर प्रिभेन्सन टेक्निकल सेन्टर एउटा सेन्टरको रूपमा केही काम गर्नको लागि तिनीहरूले चाहिँ शुरूआत गरे. त्यसले गरेको काम राम्रो छ, यसलाई स्थायित्व दिनुपर्छ, यसलाई अझ अगाडि लानुपर्छ भन्ने कुरा चाहिँ महसुस गरी अनि 1956 सालमा आएर यो हाम्रो विभाग बन्यो. यो विभाग बन्दाखेरि पनि अब भर्खर बनेको विभाग भएको हुनाले यहाँ विभिन्न समस्याहरू यसमा आए अनि पहिला नदी नियन्त्रणका कार्यहरू पहिला सिंचाई विभाग अन्तर्गत हुने गर्थ्यो अनि सिंचाई विभागमा भएको त्यो महाशाखा पनि यो यो विभागभित्र चाहिँ अब मर्ज हुन पुग्यो अनि यसरी चाहिँ एउटा यो विभाग चाहिँ अलि सक्षम भएको हो त्यसैले यो एकदमै विभागमा यो कान्छै विभाग भन्ने पनि हुन्छ यसले धेरै काम गर्न बाँकी छ त्यस बेलामा यो 62 सालमा आएर यो जलपूर्ण प्रकोप व्यवस्थापन नीति एउटा चाहिँ हामीले चाहिँ त्यस बेलामा तयार पारेको हो यसमा भएका गर्नुपर्ने कुराहरू थुप्रै बाँकी छन्
भनेपछि संशोधन हुन्छ नीति
संशोधन त अब यो
गरिन्छ
आवश्यकता
अब यहाँले भन्नुभयो नि कान्छो विभागै भन्नुहुन्छ यसलाई भनेर होइन घर परिवारमा हेर्ने हो भने कान्छा कान्छीको कुरा एकदमै धेरै सुनिन्छ होइन तपाईँहरूले पनि यो अरू जस्तो यो अधिकार सम्पन्न बागमतीको कुरा गऱ्यौँ हामीले अनि यस्तै खालका अरू संस्थाहरू पनि छ ती संस्थाहरूसँग कतिको सहकार्य गरिरहन सक्नुभएको छ त
सहकार्य त उही हो अब हामी हाम्रो आवश्यकता जुन जुन सरोकारवालाहरूसँग चाहिँ आवश्यकता अनुसारको चाहिँ सहकार्य हामी कहाँ हुन्छ हामी कहाँ अब बागमती सभ्यताकै कुरा आयो उहाँहरूले आवश्यकता परेको बेलामा हामीलाई बोलाउनुहुन्छ भने हामी गएर हामीले जानेको कुरा त्यहाँ चाहिँ राखिदिने हो त्यस्तै हामी कहाँ चाहिँ अब त्यस्तै खालको चाहिँ अरू अरू सरोकार चाहिँ संस्थाहरूसँग चाहिँ काम पर्यो भने हामीले बोलाउने हो त्यसरी हामी युएनडिपी भयो अब बागमती सभ्यता भयो अनि भू संरक्षण विभाग भयो अब उहाँहरूसँगको चाहिँ हाम्रो सहकार्य छ भइराखेकै छ
अघि हामीले कुरा गर्यौँ भने मलाई फेरि जोड्न मन लागेको त्यही जस्तो नदी प्रवाह हुनलाई नदीको त्यो हेरेर त्यसको ठूलो मोटाई कति छ लम्बाई चौडाई भनौँ न उसले कति ओगटेको छ त्यो आफ्नो बढ्ने बाटो कति ओगटेको छ र त्यसको वरिपरि यतिमा चाहिँ संरचना बनाउन नपाउने भन्ने खालको त्यस्तो त्यो पनि तपाईँहरूको क्षेत्राधिकारभित्र पर्छ कि जस्तो लाग्यो कि कुरा गर्दै जाँदाखेरि त्यो हुन त होला अहिले पनि यो बागमती वा भनौँ कुनै पनि नदीको कति 20 मिटर हुँदा वर केही पनि संरचनाहरू बनाउन नपाउने त्यस्तो नियम त अहिले पनि छ न
तर अब बगैँचाहरू बनेको बाटोहरू बनेको हामीले हेर्छौँ नि होइन जस्तो नदीको
बगैँचाले बनाएको बाटो सरकारले बनाएको त्यसपछि घरमा
बागमती लिङ्क रोडहरू हेरौँ न अब त्यस्तो खालको त्यो माथि ढलान गरेर बनाउँदा त्यो नदीलाई नै जुन पानी त्यहाँ सोसेर नदीमा बग्नुपर्ने हो त्यो कुराहरू पनि यसले गर्दा पनि हाम्रा नदीहरू अलि बिस्तारै अलि कमजोर हुँदै गएका हुन् कि
यसरी हेर्दा त्यो कुरा अब हाम्रोमा पर्छ हेर्दै जाँदाखेरि पर्छ जस्तो पनि लाग्यो तर मैले भन्न खोजेको के हो भने हाम्रो अफिसमा एउटा आफ्नो म्यान पावर आफ्नो चाहिँ बजेट चाहिँको चाहिँ उपलब्धता र यो काम गर्नुपर्ने चाहिँ आफ्नो जति कामहरू छ त्यो सबैलाई हेर्दाखेरि एकैचोटि यो त्यो त्यो लाइनमा हामी जान नसकेको हो त्यसैले
साधन स्रोतको कमीलाई
नै मान्नुपर्ने अवस्था छ किनभने यो 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 खोलामा यति चौडाइमा पानी बग्नुपर्छ त्यसकारण यति चाहिँ यो फिक्स हो भन्नलाई यसमा पनि सहकारी चाहिँ अब नापीका सहकारी भूमि सुधार चाहिँ मन्त्रालयसँग सम्बन्धित हुनुपर्ने भयो उहाँहरूसँग चाहिँ सहकार्य गर्नुपर्ने भयो भने चाहिँ यो लाइनमा लाग्ने हो कि अथवा चाहिँ अब 83% चाहिँ पहाड़ले बनेको यो देशमा अब पहिलो संरक्षण गर्नेतिर लाग्ने हो कि यतातिर चाहिँ अब तराई त्यति त्यस्तो चाहिँ अब उर्वर भूमि भएको चाहिँ तराईमा बाढी आएर बेहाल डुबान हुने गरेका छ यतातिर हेर्ने हो कि त्यस कारण त्यो संस्था नै अलि सानो भएको छ यो संस्थालाई अझ हामीले माग चाहिँ हाम्रो भइराखेको छ
यो जुन माग हो भन्नु पनि हामीले 83% पहाड र अनि बाढी नदी अब तराईमा हाम्रो बाढीले कति अब वर्ष पछि कति धेरै क्षति गरिरहेको अवस्थामा तपाईँहरूको क्षेत्राधिकार तपाईँहरूलाई हुनुपर्ने जुन साधन स्रोत सम्पन्नता र क्षेत्राधिकार पनि अलिक कम पाएको जस्तो यहाँलाई लाग्यो जस्तो लाग्यो जुन समस्याहरू छन् त्यसको आधारमा विभागले त्यति क्षेत्राधिकार पाएको छैन अथवा क्षेत्राधिकार छ तर साधन स्रोत छैन
साधन स्रोत हो क्षेत्राधिकार त अब छ यो नीतिलाई हेरेपछि हामी हाम्रो क्षेत्राधिकार धेरै छ तर अब साधन स्रोतको कमी मुख्य त के भने काम गर्नको लागि सबभन्दा पहिलो प्राथमिकता भनेकै बजेट हो बजेट चाहिँ हाम्रो मन्त्रालयलाई हाम्रो मन्त्रालय अन्तर्गतको विभागमा यो कान्छो विभाग अघि पनि भने मैले यो कान्छो विभागलाई सबभन्दा कम यसमा चाहिँ बजेट विनियोजन हुने गरेको छ। अहिले प्रत्येक वर्ष हामीले बढी नै बजेट माग्ने गरेका छौं। अब बजेट विनियोजनै कम भइसकेपछि काम पनि कम हुने स्वाभाविक भयो।
हजुर, हामीले यो कार्यक्रममा विशेष गरेर काठमाडौँका खुल्ला स्थानहरूबारे बहस गर्छौं र यो कुराकानीमा तपाईँ आज आउनु भएको छ र कहीँ कहीँ नवीन नवीन जस्तो सायद अनुभव भइरहेको होला जसले हामीलाई सुनिरहनु भएको छ। तर हामीले अहिले आजको कार्यक्रममा गर्न खोजेको के हो भने नदीलाई हामी खुल्ला स्थानका रूपमा लिन्छौं र नदी संरक्षणका लागि कति धेरै मानिस अनि कति धेरै निकाय अनि कति धेरै संस्थाहरू लागि परेका छन्। ती संस्था मध्येका एउटा संस्थाको रूपमा हामी लिन सक्छौं विभाग होइन, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग र यो विभागमा लागिरहनुभएका उपमहानिर्देशक गौरी शंकर बसीसँग आज हामीले यो चिनो परिचय गर्ने कार्यक्रमको रूपमा पनि यसलाई लिएका छौं। किन भन्दा यति धेरै मानिसहरू यति धेरै संस्थाहरू मिलेर यदि नदीको संरक्षण गर्नतर्फ लागिरहेका छन् भने कहीँ न कतै जिम्मेवारी हाम्रो पनि छ र हामीले पनि त्यो जिम्मेवारीको बोध गर्नुपर्छ र आज यही काम हामीले गर्ने प्रयास सानो स्तरमा गरेका हौ। र बसीजी यति लामो समयसम्म धेरै गर्मी छ हाम्रो स्टुडियो भित्र त झन् तराई जस्तै छ यो
छैन अनि अब
त्यति बेला यस्तो अवस्थामा पनि हामीसँग रहिदिनु भयो, यति लामो समय हाम्रो कुराहरू सुनिदिनु भयो, हाम्रो जिज्ञासाहरू मेटाइदिनु भयो, धेरै आभारी छौँ हामी यहाँप्रति। धेरै धन्यवाद।
धन्यवाद।
हामीले कुरा गरेका हौ जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक गौरी शंकर विष्केसँग अनि
रसीसँग।
अनि अघि भने जस्तै यो एकदमै जल उत्पन्न प्रकोप नियन्त्रण विभागले काठमाडौँमा के गर्यो के गर्न सकेन भन्दा पनि यो नदीको संरक्षणमा के कस्ता संस्थाहरू लागि परेका छन् त यसबारेमा एउटा परिचय दिने काम हामीले आजको यो प्रयासमा गरेका
हौ। गर्यौं अनि त्यसपछि विभागले चाहिँ के गरिरहेछ भन्ने कुरा पनि हामीले छौं अलिकति।